मैं मुझे अल्हम्दुलिल्लाह कुरान करीम पर इतना इल्म हासिल है कि जिसकी वजह से मैं इसको अपने पास रखने का अगर दावा करूं तो मैं कर सकता हूं। जी यहाँ उबैय इब्न काब का जिक्र है और अगली जो हदीस आ रही है उसमें इनकी जगह अबू दर्दा रज़ी अल्लाह अन्हु का जिक्र है। ये चार हजरात थे साहब इकराम ने जो जिन्होंने जमा किया था, और कहते हैं इनके सिवा किसी ने जमा नहीं किया था। तो इसकी वजह से बाद लोग जो है ये कहते हैं कि इससे भी तवातुर अलायातु बिल्ला खत्म हो गया, क्योंकि जमा करने से मुराद है याद करना। इन चार के सिवा किसी को याद नहीं था कुरान पूरा, चार हाफिज थे खुद हुज़ूर हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में, समझे ना, और बाकी किसी को याद नहीं था। तो इसके बहुत से जवाब दिए गए हैं, लेकिन मेरी नज़र में सही जवाब यह है कि जमा से मुराद यहाँ पर किताबत है, किताबत पूरी पूरे कुरान की रखना, कि हुज़ूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में पूरे कुरान की किताबत हुज़ूर अकदस की हुई आयात पर मुश्तमिल उस सिवाय इन चार हजरात के किसी और के पास नहीं थी। पूरा मुसहफ याद था सबको, लेकिन याद था लेकिन और या फिर छोटे छोटे टुकड़े टुकड़ों पर लिखा हुआ था, बाकी ये था ना, ये सब लोगों के पास थे। लेकिन इन चार की खुशियत ये थी कि इन्होंने पूरा पूरा मुसहफ जो है वो इकट्ठा लिखकर अपने पास महफूज रखा हुआ। अरे समझो है नाइमीन, तुम्हारे भी नींद का मेरे ऊपर असर आ गया। चलो यतकाल्लाहु, यानी उन्होंने यतकाल्लुहा यानी गोया उस शख्स ने उसको कम समझा, ये छोटी सूरत पढ़ रहा है फजर की नमाज में कुल अल्लाह वाहद, जी करीब बैठा हुआ था तो डरे कहीं ऐसा ना हो गया घोड़ा इसको तकलीफ पहुंचा दे, पर मैं कर रहा हूँ जब उसको खींच लिया उसके बाद से। जी किसी पूछा कि फराज नवाफिल में मौजूदा करात हफ्स के अलावा रिवायात में मुख्तलिफ करावतों में तलावत की जा सकती है या नहीं? बेशक की जा सकती है, और बशर्ते कि करात मुतवातिरा हो। तो जो हमारे यहाँ मारूफ कराते हैं वो मुतवातिर ही है, उनमें करात कर सकते हैं, लेकिन इसका ख्याल रखना चाहिए कि जहाँ ऐसी जगह पर तलावत करे जहाँ लोग जानते हों करात का मसला, और आवाम के सामने जो करात कर रहे हैं वो झगड़ा खड़ा हो जाए और मारने मरने पर तैयार हो जाए, तुम्हें तुम्हारी पिटाई उटाई हो जाए, तो ये मुश्किल, ऐसे मौके में नहीं करना चाहिए। सदर साहब के बारे में, सेहत के बारे में पूछा है, अल्हम्दुलिल्लाह रफ्ता रफ्ता बेहतरी की तरफ आ रही है, लेकिन अभी तक आंख पर वरम भी है और तकलीफ भी है, और उसके साथ साथ फरमा रहे थे कि नींद बहुत आ रही है जिसकी वजह से कुछ दिल पर दबाव सा रहता है, जैसे कोई दिल बैठा हुआ सा होता है, तो कमजोरी है, कुछ दवाओं का असर है, कुछ ऑपरेशन का असर है, पर दुआ की जरूरत है। जी पट्टी खुल गई, आज टांके कटने हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, कैफ कुतिब अला नास अल-वसीयतु, मेरे सवाल उनको दिल में इश्काल ये पैदा हुआ कि दूसरे लोगों को तो वसीयत करने का हुक्म दिया गया है, कुतिब अलैकुम इज़ा तरका, इज़ा कुतिब अला किस है हजर आहता कमल मौत इन तरह का खैर वसीयत, तो वहाँ वसीयत को फर्ज किया गया है, और हुज़ूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने भी वसीयत नहीं फरमाई, तो उन्होंने जवाब में फरमाया कि अवसा भी किताब अल्लाह, अल्लाह की किताब की वसीयत फरमाई। जी ये बाबू मल्लम यह तगन्ना बिल कुरान, ये लफ्ज अहादीस में मुख्तलिफ तरीकों से आया, तगन्नी बिल कुरान, तगन्नी बिल कुरान की तारीफ की गई है और उसको बायस अजर अजर करार दिया गया है। तो इसमें कलाम हुआ है कि तगन्नी के क्या माना है, बाल हजरात ने तो तगन्नी के माना करार दिए हैं खुश इल्हानी, जो कुरान करीम को अच्छी आवाज से पढ़ना, और बाद हजरात ने इसका माना लिए है कि इस्तगना, कुरान के जरिए आदमी मुस्तगनी हो जाए, कुरान के जरिए मुस्तगनी हो जाए امام بخاری نے اسی کو ترجیح دی ہے. اور مطلب مستغنی ہونے کا یہ ہے کہ قرآن پر اتنا پکا ایمان ہو کہ اس کے بعد کسی اور دوسری جو پرانی آسمانی کتابیں ہیں ان کی طرف رجوع کرنے کی ضرورت آدمی نہ سمجھے. سمجھے نا؟ اگر کوئی شخص قرآن بھی پڑھتا ہے اور ساتھ ساتھ بائبل بھی پڑھتا ہے تو اس لیے پڑھتا ہے تاکہ اس سے بھی کچھ دیکھوں, کچھ رہنمائی حاصل کروں, تو اس کا معنی یہ ہے کہ قرآن کریم کو وہ کافی الحمد للہ نہیں سمجھتا اور اس کے بنا پر دوسری کتابوں سے مستغنی نہیں ہوتا, تو یہ غلط بات ہے. اور اسی کی طرف آیت میں اشارہ کیا ولم یقیم انا انزلنا علیک کتاب, پوری آیت کیسے ہاں کیا ان کے لیے کافی نہیں ہے یہ بات کہ ہم نے کتاب نازل کر دی ہے؟ تو جب ہم نے کتاب نازل کر دی ہے تو یہی کتاب ان کے لیے کافی ہونی چاہیے, اب دوسروں کتابوں کی طرف رجوع کرنے کی کیا حاجت ہے؟ سمجھے نا؟ اسی لیے آپ یہاں پر لائے امام بخاری, یہ تغنب القرآن یعنی قرآن سے کے ذریعے مستغنی ہو جائے, اس کو کافی سمجھے, اس کی موجودگی میں کسی اور کتاب کی طرف رجوع نہ کرے. سمجھ گئے نا؟ تو یہ مانا امام بخاری نے بیان فرمایا ہے. اور اسی کے اوپر محفوظ کیا ہے حدیث کو کہ حضرت برارہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ لم یحزن اللہ لنبی جن, یہاں اذن یا اذن یہ معنی میں ہے سننے سے, کان لگانا. اللہ تعالیٰ نہیں سنتے کسی نبی کو جتنا سنتے ہیں اس نبی کو جو متغنی بالقرآن ہو. متغنی بالقرآن نے کیا مانا؟ کہ جو قرآن پر بس تکیہ کیے ہوئے ہو اور دوسری کتابوں سے مستغنی اپنے آپ کو قرار دیتا ہو. سمجھ گئے ہیں؟ چلیے. اور باقال صاحب اللہو, اور کسی راوی کے ساتھی نے کہا کہ یوری تو یہ ٹھہرو بھی دونوں نے تفصیل یہ کی کہ یہ تغنب القرآن کا معنی ہے کہ اس کو جہرن پڑھنا اچھی آواز سے تاکہ لوگ اچھی طرح سنیں, اور یہ اذینہ کے لفظ سے یہ تفصیل ذرا قریب معلوم ہوتی ہے. اللہ تعالیٰ نہیں سنتا جتنا سنتا ہے اس نبی کو, تو اس سے زیادہ قریبی والے ہوتی ہے کہ مراد ہے جہر, اور جہر کے ساتھ حسن قرآت. سمجھ گئے؟ لیکن تغنی بالمعنی المعروف یعنی گا گا کر پڑھنا یہ قرآن میں ممنوع ہے, کیونکہ یہ لحن کے ساتھ مشابہت ہو جاتا ہے تو قرآن کی بے ادبی ہے. سمجھ گئے نا؟ یہ باقی اچھی آواز سے پڑھنا اور تجوید کے قواعد کی رعایت کر کے پڑھنا, تجوید کا مقصد یہ ہے کہ اس سے جو ہے وہ جب آدمی تلاوت کرے تو اچھا لگے, تو اس حد تک وہ ملاقات نہیں جب تک کہ اس کو گانے کا انداز نہ دے جائے. جی نبی کا خاص طور پر ذکر فرمایا کہ اور لوگوں کو بھی سنتا ہے لیکن نبی ہے اور پھر قرآن خط کی تلاوت کر رہا ہے تو اس سے ظاہر ہے اس کی کیفیات ہی اور ہوتی ہے. جی یہاں پر ربطہ ہے اور مطلب یہ ہے کہ اور کوئی خاص چیز دنیا میں اتنی قابل ربطہ نہیں ہوتی جتنی یہ دو چیزیں ہوتی ہیں. جی یعنی یہ کہہ رہے ہیں یہی صاد ابن عبیدہ کہہ رہے ہیں کہ مجھے ابو عبد الرحمن نے پڑھایا, قرآن پڑھایا حضرت عثمان کے خلافت کے زمانے میں یہاں تک کہ حجاج کا دور آ گیا. قال وذاکر الذی اقادنی مقادی ھذا, اور ساتھ میں انہوں نے یہ کہا ابو عبد الرحمن سلمی نے کہ یہ کہا کہ یہی حدیث ہے جس نے مجھے اس مجلس میں بٹھایا. یعنی آپ نے فرمایا نا خیرکم من تعلم القرآن وعلمہ, تو اس حدیث کو پیش نظر رکھتے ہوئے میں نے یہ اپنا مشورہ اختیار کیا کہ بس کیا قرآن کیوں پڑھاتا ہوں. جی تو میں قرآن کریم حافظ قرآن کی مثال ایسی ہے جیسے کہ باندھے ہوئے اونٹ کا مالک اگر اس کی حفاظت کرے گا, آہد آ رہے گا یعنی اس کی حفاظت کرے گا تو ام سے کہا تو وہ اپنے پاس رکھے گا, یعنی وہ جانور رہیں گے اس کے پاس, وہ رسلا کہا اور اگر چھوڑ دے گا تو باغ کھڑے ہوں گے. تو ایسے قرآن کا جو حافظ ہے وہ اس کو ہر وقت اس بات کا لحاظ رکھنا پڑتا ہے کہ याद रहे, समझा ना। तो इसलिए उसको हर वक्त निगरानी करनी चाहिए, मैं रमजानी हाफिज नहीं बनना चाहिए। चलो, फरमाया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बीसा माली अहरीम अन यकूल नसीत आयत कैता व कैता। ये बुरी बात है कि वो आदमी ये कहे कि मैं फला फला आयत भूल गया, बल नुसिया, बल्कि उसको भुला दी गई। यानी ये जुमला कहना कि मैं भूल गया, जो नसीतु आयत कदा व कदा, नसीतु सूरत कदा व कदा, ये अदब के खिलाफ है, समझे ना। और अदब के खिलाफ होने की एक वजह शायद ये भी हो कि कुरान करीम में ये जो लफ्ज आया है बड़े बुरे माना में आया है, गदाली का अदब का आया सुना पर नसी था, तो वहां निशियान से मुराद यह है कि बिल्कुल ही छोड़ बैठा और बिल्ला उन पर ईमान भी छोड़ बैठा। तो कहीं ऐसा ना हो कि उसके साथ मुशाबात पैदा हो जाए, और निशियान जो अपने इख्तियार के बगैर हो, समझे ना, उसके लिए लफ्ज ज्यादा बनाती है बलनुसिया, समझे ना, इसलिए आपने नुसिया के तलब की ताकीद फरमाई। तो खुलासा ये निकला कि अगर अपने इख्तियार से भुलाया है तो है ही बहुत बुरी बात, और ये उस तक मुमकिन नहीं जब तक कि अल्लाह तबारक व तआला से न दिया जाए। और अगर अपने इख्तियार से नहीं भुलाया तो क्यों ऐसा इस्तेमाल करे जिसमें कि शायबा है कदाली का अतत का आया तो ना बनसी तहा। तो इस बात से आपने अदब भी बताया कि नुस्सिया कहे जी। ये कहते हैं सैयद इब्न जुबैर कहते हैं कि जिसको तुम मुबस्सल कहते हो वो मस्तम है। यानी मुबस्सल किसको कहते हैं, हैं? सूरह हुजरात से आखिर तक का जो कुरान शरीफ का हिस्सा है उसको मुफस्सल कहा जाता है। तो कहते जिसको तुम मुफस्सल कहते हो वो मुहकम है। मुहकमाने का माना यह है कि उसका कोई हिस्सा मनसूख नहीं, सारा मुहकम है। इसी बात से बाद लोगों ने उसका नाम मुहकम भी रखा हुआ था। तुम्हारे अपना बात कहते हैं कि मैंने 10वां साल था जब बुजुर्ग की वफा थी, मैं 10 साल का था और मैंने मुहकम पढ़ रखी थी। क्या माना, मुफस्सल सूरतें सब बारी पड़ी हुई थी जो मौका में। और ये कहना कि मैं 10 साल का था जबकि दूसरी जब रिवायत हमारे होता है कि 13 साल के थे, जबरदस्त उनका विसाल हुआ। तो शायद यह हज पे कसर के साथ कहा जी। यह रिश्ता पहले पढ़ चुके हैं शराब के अंदर, और यहाँ उसको लाने का मन चाहिए है कि हजरत ने फरमाया कि ये इस शख्स ने मुझे फुला फुला आयत याद दिला दी, जिसका मुखालिफ किया कि मैं पहले भूल गया था, है ना। तो मालूम हुआ कि आयतों के भूलने का जिक्र करना किसी से कुछ मुरायता नहीं। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम से जो निशान है वो आर्जी वक्ती तौर पर कोई सी चीज का भूल जाना ये हुजूर से साबित है, जैसे यहाँ पर आपने फरमाया। तो ये इंसान नबूवत के मुनाफी नहीं, क्योंकि ये तबलीग जब कर दी आयत की, पहुंचा दिया उम्मत को, उसके बाद थोड़े वक्त के लिए भूल गए आदि तौर पर, फिर दोबारा याद आ गई, तो ये कोई मुनाफी नहीं है नबूवत की। अलबत्ता ऐसा नसीयान जो तबलीग रिसालत के फराइज में दाखिल हो जाए, फराइज में कोई कोताही का सबब बने, वो है नाजायज, और वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से मुहाल है। समझ गया भाइयों, तो गालिबन इमाम बुखारी का मंशा भी इसी तरफ तवज्जो दिलाना है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम वक्त तौर पर कुछ चीज भूल सकते हैं, लेकिन जहां तक ताल्लुक है हमेशा भूलने का, तो ये उसी चीज के बारे में भूलेंगे आप जिसको अल्लाह ताला मंसूख फरमाना चाहते हो। तनुकरु का बला तनता इल्ला माशा अल्लाह, ये सूचना करके अल्लाह ताला ने गुंजाइश बता फरमाई कि ये हो सकता है कि कोई आयत हम आपको सिखाना चाहें और आप फरिश्तों के अलावा किसी और से सीख ना सकें, तो हम फरिश्तों के जरिए आपको सिखाएं ताकि आप उसको याद रखें। समझ गए ना? इसके माशाअल्लाह जी, हदीस आगे तो पड़ी हुई आपकी, शुरू का हिस्सा देख लीजिए दोबारा। अब्दुल्लाह बिन अमर रज़ी अल्लाह ताला अन्हुमा, अब्दुल्लाह बिन अमर फरमाते हैं कि अन कहानी अभी इमरातन ज़ाता हसब, मेरे वालिद ने मेरा निकाह कर दिया था एक हसब वाली औरत से। पकाना या तहद करना कहो तो वो देखभाल किया करते थे अपनी बहू की, बनना कहाना बहू, अरे बहू समझते हो क्या होती है, हाँ तो वो देखभाल किया करते अपने बेटे की बीवी की मतलब बहू की देखभाल किया करते थे। ये तहद के माना खैर खबर लेना, आकर खैर खबर ले लिया करते थे कि भाई मेरी बहू किस हालत में है। खैर सलवा अन बालिहा, और उनसे शौहर के बारे में पूछी भाई शौहर कैसा है तुम्हारा, कुछ ठीक ठाक रहता है तुम्हारे साथ, पक्का फतकूल तो जवाब में वो कहते कि नहमत रजुल बिन रजुल, बड़ा अच्छा आदमी है, नेक आदमी, लम यता लना फिराशन वलम वलम युवकिश लना कनपन मुझ अतना हूं, जब से हम आए हैं उस वक्त से कभी बिस्तर बेचारे ने इस्तेमाल नहीं किया, रौंदा नहीं, और जब से हम आए हैं तो हमारा जो कोई कपड़ा नहीं खोला, जो प्रतिष्ठ रहना कनपन, वो कनप कहते हैं उस हिस्से को जो कपड़ों से छुपा हुआ होता है, इंसान के जिस्म का वो हिस्सा जो कपड़े से छुपा हुआ होता है, तो कभी कपड़े से छुपे हुए हिस्से की तहकीक करने की जरूरत नहीं समझी कि किस हालत में है, समझे ना? तो मतलब यह है कि इतने नेक आदमी है कि कभी आज तक हमारे पास आने की जहमत दोबारा नहीं की, वो तो तैना हूं कलपा पाला तारी गाली दखर नबी सल्लल्लाहु अलैहि वसल्लम। जब ये कुछ दिन तो देखा होगा कि भाई शायद की हालात बेहतर हो जाए, लेकिन जब ये ज्यादा मुद्दत गुजर गई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिक्र किया कि ये ऐसा हो रहा है, तो आपने फिर बुलाया जी पढ़ो। देखो बात यह है कि एक तो ये बात के कौन सी बात शर्म की है, कौन सी बात शर्म की नहीं है, इसका दारो मदार जो होता है माहौल माशरे और मुहावरे पर होता है, समझ गया ना? तो ये जो अल्फाज इस्तेमाल किए हैं अरबी मुहावरे के अतबार से ऐसे खुले हुए अल्फाज नहीं है, समझे ना? इतने खुले हुए अल्फाज नहीं है, ये इसके माना ये भी हो सकता है कि कभी सोचते ही नहीं और ना कभी हमारा हाल मालूम किया। जैसे उस औरत ने कहा था ना, वो 11 औरतें जो थी है? तो वो क्या कहती थी कि ला यूरिजुल कफल या अलमल बस, समझे ना? तो वो कभी हाथ डालकर हमारा देखा नहीं हाल क्या है, मकसद हाथ डालने के माना ये है कि एक बार तहकी करना, डिस्क्रू करना कि भाई इसकी तबीयत ठीक है नहीं है, ये भी से नाना दाखिल होते थे भर्ती करना करना पड़ गया, लेकिन किराया लाड़े उसी से, तो इतनी खुली बात नहीं है तो जो सुधर से न की जा सके। दूसरी बात यह है कि अगर बिल्कुल कभी ऐसा हो किसी औरत के साथ, तो वो कभी न कभी तो मजबूर होती है ये बात कहने के लिए, किससे कहेगी, किसी बड़े से कहेगी ना, अपने छोटे से तो नहीं कहेगी, अपने साथियों से तो नहीं कहेगी, किसी बड़े से जाएगी, शिकायत जो करेगी वो बड़े ही साथ करेगी, तो इस वास्ते कोई ऐसी मायूब बात नहीं जी। जो रात में पढ़ना होता था दिन में वो याद किया करते थे, यानी जब आदमी तिलावत कर रहा हो नफली इबादत के तौर पर तो उस वक्त तक पढ़े जब तक दिल लग रहा हो, जब दिल लगना बंद हो जाए तो जबरदस्ती करके ना पड़े, समझे ना? ताकि कुरान को उसके अदब के साथ खुशू के साथ दिल लगाकर आदमी पढ़ सके, और जब दिल भर जाए या यो तो कुरान से दिल भरना नहीं चाहिए कभी, तो इस बात से उसको ऐसे मौके पर छोड़ देना चाहिए ताकि दोबारा तकाजा वापसी का रहे, समझे ना? और हर नफले इबादत का यही हुक्म है कि दिल जब तक लगे तब तक आदमी करे, उसके बाद जब ज्यादा इतना आगे ना बढ़े तो फिर क्या हो, उकताहट हो जाए और फिर बाद में वापस आना मुश्किल हो। कहते हैं हजरत गंगोई रहमतुल्लाह अलैह फरमाते हैं कि इसको ऐसा करना चाहिए कि इबादत जो है वो उस पेट भरने से जरा पहले छोड़ दे ताकि दोबारा भूख लगे और दोबारा ख्वाहिश हो, और अगर एक बता तो कदी खूब इबादत जोश में आकर सारी रात जागा है और खूब थक गया। अब जब कभी नफली इबादत करने ख्याल आता है तो याद आता है कि वो इतनी मेहनत करनी पड़ेगी जो मैंने उस रात में की थी, तो दोबारा करने जाएगा, तो इस वास्ते थोड़ा सा छोड़ कर करे। हजरत उसकी मिसाल देते थे कि जैसे चकई होती, चकई जानते हो, चकई नहीं जानते, ये बच्चे खेला करते थे, अब भी पता नहीं होता है कि नहीं, हमारे बचपन में बहुत खेलते थे लोग, एक हाथ जो चकदोर भी बोलते थे उसको, एक चरखी सी होती है उसके ऊपर वो लिपटी होती है धागा, लट्टू नहीं यार, हाँ ये यूं यूं भी करते हैं, पहले इस तरह फेंक देते उसको, समझे ना, उसको ऐसे फेंक देते वो धागा खुल जाता था फिर वापस उसको लेते थे, समझे ना। तो उसका कायदा ये था कि जब उसको खोलते ना तो जरा सा उसका अटका रहने देते थे उसको, अगर अटका जरा सा रहने दिया उससे पहले खींच लिया तो वापस आ जाती थी, और अगर उसको पूरा खोल दिया तो वहीं गिर जाएगी वापस नहीं आएगी। तो गंगोई तरह फरमाते हैं कि ये मिसाल जो है इसकी इबादत की वो भी एक चकडोर की है कि जैसे अगर थोड़ा सा उसको छोड़कर आदमी वापस बुलाएगा तो वापस आ जाएगी, और अगर बिल्कुल ही छोड़ा जितनी हिम्मत ताकत थी एक दिन में खर्च कर दी तो क्या होगा, वह गिर जाएगा फिर वापस नहीं आएगा। तो इसलिए यह हुक्म दिया गया है मातलफत गुरूब हुकुम, अरे समझो है, चलो कानों तकालुहा के जमाना गम समझा के हजूर जो बदल, और ये जहन में तवील की आई कि हजूर अब्दुल्लाम को तो सब आगे पीछे गुनाह लेता है माफ कर रखे हैं, लिहाजा अगर वो कम इबादत करते हैं तो कोई हर्ज नहीं, लेकिन हमें ज्यादा करनी चाहिए। जी यह हदीस पहले गुजर चुकी है बार बार, और मैंने पता नहीं आपको बता इस तरह तवज्जो दिलाती थी या नहीं, कि यह हदीस उन लोगों की तरदीद करती है जो आयत ताबूत अजवाज में तावील करते हैं कि ये सिर्फ उस हालत से मखसूस है जबकि औरतों की कमी हो गई हो, बताया ना मैंने याद नहीं बताया था ना, खुलासा यह है कि एक कौम हमारे यहां है ना जो मैं जिसका जिक्र करते रहता हूं, मुजद्दीन की जो मगरिब की तरफ से जो कोई अपराध होता है इस्लाम के किसी हुक्म पर तो उसके आगे हाथ जोड़ के खड़े हो जाते हैं कि हम हमारे हुक्म हमारे इस्लाम में नहीं है, ये जो आप अपराध कर रहे हैं हमारे इस्लाम में नहीं है। तो एतराज उन्होंने ये किया कि मुसलमानों के यहां एक से ज्यादा निकाह करने की इजाजत है कुरान ने दी है, और ये बड़ी जाती की बात है कि एक से ज्यादा शादियां करना जो है ये औरत के लिए बड़ा तकलीफ होता है, और औरत के लिए बसा अवकात जिंदगी उसकी अजीरन हो जाती है। तो हम तो देखो हम तो एक बीवी पे सेवा करते हैं, समझे ना, हमारे यहां इजाजत नहीं है ऐसे ज्यादा शादी करने की, और आपके यहां इजाजत है। तो इसका सीधा सा जवाब तो ये था देने का कि भाई हमारे यहां चार बीवियों की इजाजत है, आपके यहां लामतनाही गर्लफ्रेंड की इजाजत है, समझे ना। तो जो आदमी सीधी सी बात ये थी कि आप तो تو اتنی نہ بڑھا پاکی دامن کی حکایت، دامن کو ذرا دیکھ، ذرا بندے قبا دیکھ، یہ کہتے اس سے. لیکن جواب میں یہ کہا کہ نہیں جی ہمارے یہاں نہیں ہے تب ازواج. اور یہ جو قرآن میں آیا ہے تو اس میں یہ مولویوں نے غلط تشریح کر دی اس کی. اصل میں تو یہ تھا کہ فین خفتم اللہ تقسطو فلیتاما تم کہو ماتا بلکم النساء، کہ اگر تمہیں اندیشہ ہو یتیم عورتوں سے ناانصافی کرنے کا تو پھر تین دو دو سے چار چار سے تین سے چار چار سے کر لو. مطلب یہ ہے کہ جنگوں کے اندر بہت سے عورتوں کے باپ اور بھائی وغیرہ شہید ہو گئے تھے، عورتیں یتیم عورتیں بے سہارا رہ گئی تھیں، تو ان کو سہارا دینے کے لیے ایمرجنسی کی حالت میں جو ہے یہ اجازت دی گئی. جیسے یہ شخص ہے فَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانكِحُوا مَا طَابَ لَكُمْ، اگر یتامہ کے بارے میں ناانصافی کا اندیشہ ہو تو نکاح کرو. اور قاعدہ انفاق الشرط فاق المشروط، لہٰذا جہاں کہیں یتامہ کا ایسا کوئی مسئلہ نہ ہو تو وہاں اس سے زیادہ شادی کرنے کی اجازت نہیں. سمجھے کہ سمجھے؟ یہ کہا گیا. اور عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی یہ روایت جو ہے یہ اس کی بالکل تبدیل کر رہی ہے. تو یہ مطلب نہیں ہے کہ یتیمہ عورتیں زیادہ ہو گئی ہیں لہٰذا ان کو سہارا دینے کے لیے کیا جا رہا ہے، بلکہ اس کا پس منظر یہ ہے کہ کسی کے سرپرستی میں ایک یتیم لڑکی ہوتی تھی تو اگر اس کے حسن اور اس کے مال میں رغبت نہ ہوتی تو اس سے نکاح نہیں کرتا تھا، اور اگر رغبت ہوتی تو نکاح کرتا اور مہر گزرا نہ دیتا. تو تقدیر عبارت یوں ہے کہ فین خفتم اللہ تقسطوا فلیتاما فلا تنکحوهن بل تنکحوا ما طاب لکم من النساء مثنى وثلاث ورباع. سمجھ گئے نا؟ لہٰذا یہ حدیث بالکل تنظیم کر رہی ہے اس مقصد کے ساتھ. جی باہر کے کیا مانا؟ کیا مانا؟ ذات فراغ ہے کیا مانا؟ اس رات تو ہے یار الگ سے منستا ان کو منستا آتا باہر کے معنی مختلف کیے گئے ہیں. بعض لوگوں نے باہر کے معنی کیے ہیں وہ جو قوت مردومی، سمجھے نا؟ اور بعض لوگوں نے مانا کیے ہیں باہر کے کہ با یبو سے نکلا ہے توقع سے ٹھکانا دینا، یعنی جس کے پاس اتنی قدرت ہو کہ بیوی کو ٹھکانا دے سکے تو وہ نکاح کرے. سمجھ گئے؟ جی. حضرت علقمہ کہتے ہیں کہ عبداللہ بن مسعود رضی اللہ تعالیٰ کے ساتھ تھا تو حضرت عثمان ان سے ملے مینا میں، حضرت عثمان ابن عفان رضی اللہ تعالیٰ، اور یہ کہا یا آپ عبد الرحمٰن کہ یہ کنیا تھا عبداللہ بن مسعود کی کہ ان لی الیک حاجت ہے، مجھے تم سے کچھ کام ہے. فخل آیا تو دونوں خلوت میں چلے گئے علقمہ کو چھوڑ کر. فقال عثمان حل لک یا ابا عبد الرحمن کی ان نزوجا بکرن، نزوجا کا بکرن، مجھے تمہیں کچھ خواہش ہے کہ تمہارا نکاح جو ہے ایک باقرہ سے کر دیں. تذکرکما کنت تعقد، جو تمہیں یاد دلائے جو کچھ تم جس کے عادی تھے. تعہد عہدہ مشئی کے معنی کس چیز کا عادی ہو جانا، تو جو پرانے زمانے کی باتیں ہیں وہ یاد دلاتے گی تمہیں. فلما رہا عبداللہ تو جب حضرت عبداللہ مسعود نے دیکھا کہ الیس لہ حاجۃ الا ھذا، الا ہے اصل زیادہ صحیح نسخہ، کہ جب ان کو یہ پتا چلا کہ ان کو حاجت نہیں ہے حضرت عثمان کو سوائے اس بات کے، یعنی بس یہ بات نہیں ہے ان کو، جو خلوت میں لے گئے وہ خلوت میں لے جانا فضول تھا، سمجھے نا؟ اور یہی بات محسوس تھی تو انہوں نے محسوس کیا کہ ایسی صورت میں علقمہ کو الگ رکھنے سے کوئی فائدہ نہیں، और आगे एक हदीस सुनानी मकसूद थी, लिहाजा अलकमा को बुला लिया ताकि वो भी हदीस सुन ले, समझे ना। पकाए या अलकमा, तुम देखा कि उनको हजरतान को कोई और हाजत नहीं है तो मुझे बुला लिया और कहा कि अलकमा पंखा है तो हिलाई, तो मैं उनके पास आया तो वो ये कह रहे थे, हदीस सुना रहे थे आगे वाली, समझे ना। हदीस क्या सुना रहे थे, वही जो ऊपर गुजरी है ना, ये मैंने तफसीर की है उस सूरत में जबकि इल्ला हाजा पढ़ा जाए, और अगर इला हाजा पढ़ा जाए तो फिर लैसा लहू की जमीर होगी, हु की जमीर खुद अब्दुल्लाह बिन मसूद की तरफ होगी, यानी जब अब्दुल्लाह बिन मसूद ने महसूस किया कि उनको हाजत नहीं है इस काम की, यानी निकाह करने की, समझे ना, तो उन्होंने मुझे बुला लिया और बुलाकर यह हदीस सुनाई। दो मतलब हो सकते हैं, समझिए, हदीसें सुनाई के मुझे माशा शबाब इसका बिल्कुल बुलबा था मेरे तदब्बुत और बोले में सबसे सारे ही गुस्सों पर नहू लहू विजा, विजा के लफ्ज़ी माना होते हैं खसी बना लेना, उसके बैन निकाल देना। तो मुराद इससे यह है कि रोजे अगर आदमी मुस्तकिल मुसलसल रखे तो उससे वही फायदा हासिल होता है जो खिसा का फायदा होता है, यानी ख्वाहिश जो है नफसाने ख्वाहिश शहवानी ख्वाहिश खत्म हो जाती है या बहुत मुजमहिल हो जाती है, समझ गए। तो कहने का मतलब यह है कि हजरत बिलाल रसूल ने कहा कि भाई मुझे अब कोई जरूरत खास नहीं है, समझे ना, निकाह करने की, और मैं वह हुजूर की हदीस है इसके ऊपर अमल करता हूँ कि बाह की ताकत हो तो आदमी निकाह करे वरना ना कर, समझिए। चलो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जो मुख्तलिफ निकाह हुए तो उन पर जो महानदीन हैं उनका इश्काल इसलिए बेबुनियाद है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब 25 साल की उम्र में जो भरपूर जवानी का वक्त होता है उस वक्त तो निकाह किया ऐसी खातून से जिनकी उम्र 40 साल, और फिर 55 साल की उम्र तक, 53 साल है, 53 साल की उम्र तक उन्हीं के साथ रहे, बाकी सारे निकाह 53 साल के उम्र के बाद हुए। तो अगर मकसूद जो है अलहदु बिल्ला महज वो नफसानी ख्वाहिश की तकमील होती तो आपको पेशकश की गई थी मक्का मुकर्रमा के अंदर कि आप अगर चाहें तो मुंतखब हुस्न जमाल आपके सदर पेश किया जा सकता है, मगर आपने उसको रद्द कर दिया और 40 साल औरत के साथ जिंदगी गुजारी 53 साल की उम्र। इससे साफ मालूम होता है ये मकसूद जो है वो नफसानी ख्वाहिशात की महज तकमील नहीं की। बाद में जो निकाह हुए तो सब सही बात से हुए सिवाय आयशा सिद्दीक़ा, और उनमें भी जो असल बज़ाहिर मकसूद नजर आता है वो ये कि मुख्तलिफ कबाइल अरब के लोगों के साथ ताल्लुकात कायम करना और रखना, समझे ना, मुख्तलिफ कबाइल अरब के साथ ताल्लुक कायम करना, और 10 साल मदीना मुनव्वरा में गुजरे हैं सिर्फ काबिल अजवाज के जमाने, और ये 10 साल मुसलसल सफरों में गुजरे, ज्यादातर साफ अगर आदमी हिसाब लगाए कोई बाकायदा तो कितने दिन ऐसे मिलेंगे जो घर में गुजारे हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, तो वो इनके साथ तो मालूम हुआ कि मकसूद जो है वो दरहकीकत कुछ और था। और अरब का ये एक उर्फ था कि कसरत अजवाज जो है वो इंसान की शौकत के ऊपर दलालत करती थी, और ये इनमें से बेहतर खवातीन वो हैं जिन्होंने खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से रिश्ता करने की ख्वाहिश जाहिर फरमाई थी, समझे ना। उम्मे हबीबा रज़ी अल्लाह तआला को जब पता चला कि पैगाम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से आया है तो उन्होंने अपने अपने खादिमा को है उतार के दे दिया के इनाम के तौर पर। तो ये सूरत थी उसको मामूल करना महज ख्वाहिशें नुकसान के ऊपर, ये बात दुरुस्त नहीं। जी उस्मान इब्न अबी वक्कास फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस्मान इब्न मज़ऊन के तबत्तुल की दरख्वास्त रद्द फरमा दी थी। उन्होंने ये ख्वाहिश दायर की थी कि हमें ये नुकसान ख्वाहिश परेशान करती है, उसकी वजह से इबादत में और जिहाद में खलल वाक़ होता है, तो हम चाहते हैं कि तबत्तुल इख्तियार करें कि कोई निकाह वगैरह न करें, समझे ना। तो मकसद था कि उसके लिए ख्वाहिश नफसानी को खत्म करने के लिए इख्तिसा कर लें, तो आपने इजाजत नहीं दी। सारे में वक़ा सुनाते बोले अजीन लहू लख्त सैना, अगर आप इजाजत देते तो हम भी इख्तिसा कर लेते। यह हदीस हनफिया की दलील है इस बारे में कि तबत्तुल अफजल नहीं है, निकाह अफजल है। इमाम शाफी रहमतुल्लाह अलैह इसके बरक्स ये फरमाते हैं कि अगर कोई शख्स दीन के मकासिद में आपको अपनी जिंदगी को वक्फ करने के लिए, जैसे जिहाद है, तालीम है वगैरह वगैरह, इसके लिए आप अगर अपने आप को वक्फ करने की खातिर अगर तबत्तुल कर ले, निकाह न करे, और अपने नुकसान ख्वाहिश को खत्म करने के लिए रोजे वगैरह रखे, तो ये ज्यादा अफजल है बड़े से बड़े रिश्ते के निकाह करे और बीवी बच्चों के झंझट में पड़े, समझे ना। वो सुधार करते हैं कि कुरान करीम में हजरत याहया अलैहिस्सलाम की सिफात मदह में बयान किया गया, सैयदम व हसूरम व नबीयम मिन अस्सालिहीन, समझे ना। तो लेकिन हनफिया कहते हैं कि नहीं, निकाह करना सुन्नत है और इसमें अजर ज्यादा है बरकत तबक्कुल के। हनफिया के दलाइल बहुत सारे हैं, वलकद अरसलना मिन क़ब्लिका उसने मिन क़ब्लिका वजअलना लहुम अज़वाजन व ज़ुर्रिय्यतन, तो अक्सर अंबिया अलैहिस्सलाम के ही था। और पीछे गुजरा कि मन रग़िबा अन सुन्नती फ़लैसा मिन्नी, आपने ये इरशाद फरमाया, समझे ना। तो उसमें निकाह भी दाखिल है, और तरहीब जी आपने निकाह की, तो ये सब दराए हैं, और तवक्कुल की इजाज़त नहीं दी। ये सब दराए हैं जो दराज करते हैं कि निकाह करना बेहतर है और तवक्कुल के मुकाबले में। और हदीस अबू दाऊद के अंदर आप पढ़ेंगे, अबू दाऊद के अंदर एक हदीस आती है कि ला सरूरा तक इस्लाम, इस्लाम में सरूरा नहीं है। सरूरा के वहां ताल्लुकात को खता कर लेना, बीवी बच्चों से ताल्लुकात खता करके रहबानियत इख्तियार कर ले आदमी, ये इस्लाम में नहीं है। जहां तक हजरत याहया अलैहिस्सलाम का ताल्लुक है, तो हसूरन के उसमें कहा गया कि वो औरतों से दूर थे, और उसके सूरत मजाक में बेशक जिक्र किया गया, लेकिन पहली बात तो यह है कि शराय और मनकब लाना उनकी शरीयत में ऐसा होगा, शराय और मनकब लाना हमारे लिए हुज्जत नहीं है जब तक के उनकी तायीद हमारी शरीयत से ना हो जाए, और अगर हमारी शरीयत में उसके खिलाफ आकाम मौजूद हों तो फिर वो हुज्जत नहीं, समझ गया ना। और ये सिर्फ हजरत याहया की खुसूसियत भी हो सकती है, क्या जाना उनको ये एक नमूना बनाया करूँ का, लेकिन हमारे लिए वाजिब इत्तबा है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत। जी इसमें बज़ाहिर अन्नन के रखा से रहना अनन क्या बढ़ाता बिस्तौर, इससे इशारा है मुद्दे की तरफ, जो शुरू में हलाल किया गया बाद में बना हराम हो। जी अबू रहा बार बार गोया इस बात का इजहार किया कि मेरे पास निकाह का कोई रास्ता है नहीं, लिहाजा कोई ऐसी तदबीर इख्तियार कर लूं जिससे ये ख्वाहिश नफसानी खत्म हो जाए। तो आपने फरमाया कि जब कल कलम विवाहन का लाके, कलम खुश हो गया उस मुकद्दर पर जो तुम्हें मिलना है, लिहाजा पख्तसी आजादी का औजार, बाद में पख्तसी है रा नहीं है, पख्तिश पख्तसी इख्तिसार करो ये छोड़ दो, समझे ना। तो मान ये होंगे कि चाहे तुम इख्तिसार करो या ना करो, जो तुम मुकद्दर में होना है वो होना है, लिहाजा तुम इख्तिसार करने की इजाजत नहीं। ये जो बाप कायम किया बाबू तजवीज तैयबात, इन तैयबात से निकाह का मशरू होना, इसमें रिवायत नकल की है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत महबूबा से फरमाया कि तुम अपनी लड़कियां और अपनी बहनें हमारे मेरे ऊपर पेश ना करो निकाह के लिए। आगे ये रिवायत आएगी तब चीज से। लेकिन यहाँ पर मकसूद सिर्फ इतना है कि बनाती कुन्ना से पता चल रहा है कि उनकी बेटियां थी दूसरे शौहरों से जिनसे आपने निकाह फरमाया, तो गोया सही बात थी वो, तो निकाह से ये बात से ये मुनासिब है। और हज़रत जाबिर का जो वाकया है इसमें भी उन्होंने निकाह सही बात से किया था, समझे ना, तो इस वास्ते इससे भी सही बात का होना साबित हो रहा है जी। यानी जब हजरत आयशा को का पैगाम दिया सिद्दीक अकबर को, तो हजरत सिद्दीक अकबर ने कहा कि मैं तो आपका भाई हूँ, तो गोया भाई की बेटी भतीजी हुई, तो आपने फरमाया कि तुम अल्लाह के दीन और किताब में तो मेरे भाई हो, लेकिन ये मेरे लिए हलाल है, मतलब उकूबत दीनिया है लेकिन उकूबत नसबिया नहीं है जी। शागिर्द यह हदीस सुनाकर अपने शागिर्द से कहा कि ये ले लो बगैर किसी मुआवजे के और मेहनत के, और पहले कोई आदमी सफर किया करता था इससे भी कम हदीस हासिल करने के लिए मदीना मुनव्वरा का जी। ये जाल है, इस कहा सदा कहा इससे इस्तदलाल किया है इमाम अहमद रहमतुल्लाह अलैह ने इस बात के ऊपर कि किसी बानी का की आजादी को भी उसका महर मुकर्रर किया जा सकता है। हनफी और जमहूर का कहना यह है कि महज आजादी महर नहीं बन सकती, और दलील उसकी पुराने करीम की आयत अंतब तकू भी अम्बाली को, इब्तिगा जरूरी है माल के जरिए, और आजादी महज कोई माल नहीं है। और हलीफ बाप की तौजीह दो तरीके से की गई है। एक तौजीह यह है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बगैर महर के भी निकाह की इजाजत थी, तो आप जाना इस बात से रखा जमाना यह है कि आपने उनको आजाद कर दिया, समझे ना, बगैर किसी पैसे लिए हुए, और फिर उनसे महर के बगैर निकाह कर लिया। और बाद हजरात का कहना यह है कि दूसरी तौजीह इसकी ये भी हो सकती है कि इश्क तो किया आला माल, और जो माल इश्क में मुकर्रर किया गया था वही महर मुकर्रर कर दिया, फिर उनका मुकासा कर लिया, समझे ना, तो ये भी तौजीह हो सकती है जी। ये हदीस आप बार बार पढ़ चुके हैं, इसमें कई फिक्री मसाइल हैं जो निकाह के मुतालिक हैं। पहला मसला यह है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जब उस औरत ने खुद अपनी पेशकश की अबू लहब का नफ की, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा इरादा नहीं हुआ, तो एक सहाबी जो बैठे हुए थे उन्होंने कहा कि मुझसे निकाह करा दीजिए। आपने उनसे फरमाया कि इल्तमिस वलो खातमन मिन हदीद, कोई चीज तलाश करके लाओ चाहे एक लोहे की अंगूठी ही क्यों ना हो। इससे इस्तदलाल किया है उन हजरात ने जो महर के अंदर किसी खास मकदार के मुतय्यन होने के कायल नहीं है, जैसे कि इमाम शाफी रहमतुल्लाह अलैह वो फरमाते हैं कि महर की कोई मकदार मुकर्रर नहीं, बल्कि जो चीज भी बैर में समन बन सकती है वो निकाह में महर बन सकती है, और उसको मुतय्यन करने की कोई जरूरत नहीं है। अरे समझ रहे हो। और इब्न हज़म तो कहते हैं कि माल होने भी जरूरी नहीं, कोई भी चीज हो मभी बनने की सलाहियत, समन बनने की सलाहियत बिना रखती हो, कहते एक मुट्ठी मट्टी लेके कहते कि मैं इसको निकाह करता हूं तो भी हो जाएगा, इब्न हज़्म का कहना ही है। हनफिया के नजदीक महर के लिए कि अकल कम से कम मकदार जो है वो 10 दिरहम है, और हनफिया का के खिलाफ इस्तदलाल किया जाता है इस लौ खातम मिन हदीद से। आपने फरमाया कि एक लोहे की अंगूठी तलाश कर रहा हूं, तो लोहे की अंगूठी तो 10 दिरहम की होती नहीं। इसी तरह वो हदीस जो अब्दुलरहमान बिन औफ रज़ियल्लाहु अन्हु की आप पीछे पढ़कर आए हैं, तो उन्होंने उनके कपड़े पर गर्दी देखी तो आपने पूछा कि क्या हुआ, तो उन्होंने कहा मैंने निकाह कर लिया, तो पूछा कितने में, तो उन्होंने कहा कि अला वज़्न नवासिब मिन ज़हब, दीजिए, एक गुठली अंगूठे सोने के वजन में, तो एक गुठली का जो वजन होता है सोने का, वो भी आमतौर से 10 दिरहम तक शायद नहीं पहुंचता, उनका कहना ही है। तीसरा उनका इस्तदलाल उस हदीस से है जो आप तिर्मिज़ी में पढ़ेंगे कि एक औरत ने दो जूतों पर निकाह कर लिया था, तो हुजूर अकरम सल्लल्लाहु अलैहि ने पूछा कि अरदीति बिन नफ्सी की मालिक की बिन आलई आलत ना, तो दो जूते जो है वो 10 दिरहम तक तो नहीं पहुंचते। तो इन अहादीस से इस्तदलाल करते हैं ये हजरात। हनफिया का इस्तदलाल अव्वलन तो कुरान करीम की आयत है, कद अलिमना मा फरज़ना अलैहिम फी अज़वाजिह। फरज़ना फर्ज के माना अरबी जबान में मुकद्दर करने के होते हैं, मकदार मुकर्रर करना। तो इससे मालूम होता है कि अल्लाह तबारक व तआला ने कोई मकदार मुकर्रर फरमाई है, समझे ना। और जब अहादीस में हम देखते हैं तो अहादीस में हजरत जाबिर रजी अल्लाह तआला अन्हु की एक हदीस दारकुतनी में मरवी है, जिसमें अल्फाज ये हैं कि अला ला युज़व्विजिन निसा इल्ला इल्लल औलिया वला युज़व्वजना इल्ला फिल अक्फा वला महर अकल मिन अशरति दराहिम औ कमा कहा सल्लल्लाहु अलैहि वसल्लम। यह हदीस दारकुतनी में है, समझे ना। तो इसमें सराहत है कि 10 दिरहम से कम में निकाह नहीं है, क्योंकि यह हदीस मुअय्यद बिल कुरान है इस वास्ते, और एक ज़ाब्ते कुल्लिया बयान कर रही है और एक तकदीर शरी बयान कर रही है, लेकिन इस वास्ते हनफिया ने इसके ऊपर अपनी बिना रखी है, समझ गया ना। और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो महर मुकर्रर फरमाए अपनी अज़वाज मुतहरात के या अपनी बनात ताहरात के, तो उन सब की महर की मकदार जो है वो 10 दिरहम से ज्यादा थी। जहां तक उन वाकयात का ताल्लुक है जैसे यहां पर आया कि अवल खातमन बिन हदीद और हजरत अब्दुर्रहमान बिन औफ का वाकया, या हजरत उस खातून का वाकया जिन्होंने दो जूतों पर निकाह कर लिया था, तो उन सब का मुश्तरक जवाब यह है कि ये वाकयात जुजिया हैं जिनमें मुख्तलिफ एहतमाल हैं। यह एहतमाल भी है कि ये तकदीर महर से पहले के वाकया हों, समझे ना। और ये एहतमाल भी है कि यहां पर जिस महर का जिक्र हो रहा है वो महर मुअज्जल, कुल महर मुराद नहीं। और ये अहले अरब के यहां कायदा था कि आम तौर से जब निकाह होता था तो जब शौहर के पास बीवी पहली बार रुख्सत होकर जाती थी तो उस वक्त कुछ चीज बतौर महर मुअज्जल उसको दिया करता था, उसकी कोई मकदार मुकर्रर नहीं, वो जितनी भी चाहे दे दे, लेकिन वो कुल्य महर नहीं होता। कुल्य महर वही होगा जो आपके निकाह में मुकर्रर किया गया। तो हो सकता है कि यहां पर आपने जो फरमाया कि भाई कुछ लेकर आओ, चाहे एक लोहे की अंगूठी क्यों ना हो, तो मतलब जो तुम महर मुअज्जल के तौर पर कुछ दे सको, समझ गया ना। अब्दुर्रहमान बिन औफ ने भी महर मुअज्जल के तौर पर वो दिया, या उस औरत को महर मुअज्जल के तौर पर जूते दे दिए गए, समझ रहे हो ना। तो वाकयात का ताल्लुक है जैसे यहां पर आया कि अवल खातमन बिन हदीद और हजरत अब्दुर्रहमान बिन औफ का वाकया, या हजरत उस खातून का वाकया जिन्होंने दो जूतों पर निकाह कर लिया था, तो उन सब का मुश्तरक जवाब यह है कि ये वाकयात जुजिया हैं जिनमें मुख्तलिफ एहतमाल हैं। यह एहतमाल भी है कि ये तकदीर महर से पहले के वाकये हों, समझे ना। और ये एहतमाल भी है कि यहां पर जिस महर का जिक्र हो रहा है वो महर मुअज्जल, कुल्य महर मुराद नहीं। और ये अहले अरब यहां कायदा था कि आम तौर से जब निकाह होता था तो जब शौहर के पास बीवी पहली बार रुख्सत होकर जाती थी तो उस वक्त कुछ चीज बतौर महर माजल उसको दिया करता था, उसकी कोई मकदार मुकर्रर नहीं, वो जितनी भी चाहे दे दे, लेकिन वो कुल्ले महर नहीं होता। कुल्ले महर वही होगा जो आपने निकाह में मुकर्रर किया गया। तो हो सकता है कि यहाँ पर आपने जो फरमाया कि भाई कुछ लेकर आओ, चाहे एक लोहे की अंगूठी क्यों ना हो, तो मगर जो तुम महर माजल के तौर पर कुछ दे सको, समझे ना। अब्दुल रहमान बिन औफ ने भी महर माजल के तौर पर वो दिया, या उस औरत को तुम्हारे बादशाह के तौर पर जूते दे दिए गए, समझ रहे हो ना। तो जरूरी नहीं कि वो कुल्ले महर भी हो, लिहाजा इन वाकयात के जुजिया से उस कायदे कुल्लिया और आयत करीमा के खिलाफ इस्तदलाल नहीं हो सकता, समझ ले। इमाम मालिक रहमतुल्लाह अलैह के नजदीक महर की मकदार है रोवे दीनार, है तो मकदार मगर दस दिरहम नहीं है बल्कि रोबे दिनार या तीन दिरहम। और वो इस्तदलाल इससे करते हैं कि उनके नजदीक हद सदका का निसाब भी तीन दिरहम है, रोबे दिनार है, तो कहते हैं वहां पे एक उज़्र की कीमत है और यहां पर भी एक उज़्र की कीमत है, लिहाजा दोनों के ऊपर कयास करके उसको भी रोबे दिनार मुकर्रर किया जाएगा। लेकिन हनफिया की तरफ से यह कहा जाता है कि भाई वो कीमत और इस कीमत में जमीन आसमान का फर्क है, यहां पर इस तरह की तमलीग नहीं होती जैसी के वहां होती है, तो इस वास्ते इसके ऊपर वो नहीं, समझ गए ना। फिर ये के महर में जहां ये मंजूर है कि भाई कुदरत से ज्यादा ना हो, वहां ये भी मंजूर है कि ये दरअसल इकराम है औरत का, इकराम है तो वो कुछ किसी दर्जे में इतना तो हो कि जो मोहतद भी ही हो, काबिल जिक्र हो, तो इसलिए कम से कम मिकदार या सिरम मुकर्रर की गई, समझ गए। एक मसला इस हदीस से मुताल्लिक यह है। दूसरा मसला यह है कि जब वो साहब कुछ ला न सके तो आहदरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर तुम्हें कुछ कुरान याद है, तुमने कहा याद है फलां फलां, तो आपने फरमाया कि जव्वज तू कहा बेमा महाकम कुरान, और यहाँ रिवायत में अल्फाज है फकत मल्लक तू कहा बेमा महाकम कुरान, समझे ना। इससे इस्तदलाल किया है इमाम शाफी रहमतुल्लाह अलैह ने कि महर जिस तरीके से कि माल महर बन सकता है, उसी तरह कोई खिदमत भी महर बन सकती है, समझे ना। तो मकसूद ये था कि मैं तुम्हें निकाह करता हूं और महर ये मुकर्रर करता हूं कि ये कुरान जो तुम्हें याद है ये तो औरत को अपनी बीवी को पढ़ाओ। तो कुरान पढ़ाना ये क्या है, ये भी महर बन सकता है। इमाम शाफी ने मौलवियों के लिए बड़ी आसानी कर दी, समझे ना, कि उनके लिए ये महर बना ले तो भी काफी है। हनफिया कहते हैं कि नहीं, माल होना जरूरी है, महर खिदमत नहीं बन सकता। शाफिया इसके अलावा ऐसे दलाल करते हैं उस मूसा अलैहिस्सलाम के वाक़े से भी, तो मूसा अलैहिस्सलाम का निकाह जो हुआ शुएब अलैहिस्सलाम की साहबजादी से, तो वो उसमें अंता जुरानी समानी हिजत, समझे ना। जमहूर हनफिया का कहना यह है कि वो जो वाकया है वो शराय व मनकबलना है, और हमारे यहां अंतब तहु भी अम्बालिकुम आया है, तो खिदमत माल नहीं है। और ये हदीस जो है इसके बारे में हनफिया कहते हैं कि ऐसा नहीं है कि कुरान पढ़ाने की खिदमत को महर बना करने का किया गया हो, बल्कि माना यह है कि तज़व्वुज तु कहा बिग़ैरि महरिन मुअज्जलिन बिसबबि मा मअका मिन अल-क़ुरआन, बिमा मअका मिन अल-क़ुरआन में बा जो है मुआवजे की नहीं है बल्कि यह सबब की है,
तुम्हारा यह है कि मैं तुमको इस बगैर महर मांगकर के निकाह करा देता हूँ तुम्हारे खुदूजियत के तहत बगैर महर मांगकर के, क्योंकि तुम्हारे पास कुरान है, तुम कुरान के आलिम हो, इस वास्ते तुम्हारे इस इल्म का लिहाज रखते हुए तुमको निकाह करा देता हूँ बगैर महर मांगकर के। ये मतलब समझ सही बात आ गई। लिहाजा इससे ये नहीं कहा जा सकता कि खिदमत खिदमत को मार बनाया गया। समझ गया हजरा। तीसरी बात जिसका मकसद इस हदीस से निकलता है वो ये कि यह हदीस हनफिया की दलील है निकाह बगैर वली के जवाब पर, क्योंकि यहाँ यह खातून यकीन का कोई वली मौजूद नहीं था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इनका निकाह बगैर वली के मौजूदगी के कर दिया, तो इससे निकाह बगैर वली के जवाब पर भी सदार होता है। चौथा मसला जो यह है कि इसमें यहाँ रिवायत की आई है कि मैंने आपने ये फरमाया मल्लक तू कहा बिमा कुरान, तो इससे हनफिया की तारीद होती है। हनफिया कहते हैं कि निकाह जिस तरह तजवजतु और नकाहतु के लफ्ज से मुनाकिद हो जाता है उसी तरह मल्लकतु के लफ्ज से भी मुनाकिद हो जाता है अगर निकाह के निकाह मकसूद हो तो। चौथे इस मसले में इसकी निकलती है बस। बिस्मिल्लाहिर्रहमानिर्रहीम। बाबुल अक्फाई फिद्दीन। यहाँ इमाम बुखारी रहमतुल्लाह अलैह कफात के मसले को बयान फरमाना चाहते हैं और ये बयान करना मकसूद है कि असल कफात जिसका लिहाज रखना चाहिए वो दीन की कफात है। दीन की कफात है तो या तो इमाम बुखारी का मकसद ये है कि वो इमाम मालिक रहमतुल्लाह अलैह की तरह दीन के अलावा दूसरे मामलात में कफात को मोतबर नहीं मानते। इमाम मालिक का मसलक यही है कि कफात जो है मोतबर सिर्फ दीन में है, नसब में, हिरफत में और दूसरे शोबों में कफात का सराहन एतबार नहीं। इमाम मालिक रहमतुल्लाह अलैह फरमाते हैं। तो या तो इमाम बुखारी रहमतुल्लाह अलैह उनके मजहब की तायीद करना चाहते हैं और ये कहना चाहते हैं कि नसब वगैरह में कफात मोतबर नहीं, चुनांचे हदीसें जो इस बात के अंदर लाए हैं उनसे यही मालूम होता है कि वह इमाम मालिक के मसलक की तायीद करना चाहते हैं। और यह भी हो सकता है कि इमाम मालिक के मजहब की तायीद ना करना चाहते हों, जमहूर की तरह वो भी नसब वगैरह में कफात के कायल हों, लेकिन कहना ये चाहते हों कि नसब वगैरह में जो कफात होती है वो सिर्फ एक मुस्तहसन चीज है, लेकिन असल चीज जिसकी तरफ ध्यान करना चाहिए वो है दीन। और अगर कहीं तारुज हो जाए नसब में और दीन में तो तरजीह दीन को देनी चाहिए, ये कहना चाहते हैं। दोनों मकसद हो सकते हैं लेकिन बगैर जिस अंदाज से अहादीस लाए हैं उनसे ये मालूम होता है कि वह मालिक के मजहब की तायीद कर रहे हैं और वो ये कि नसब वगैरह में कफात मोतबर नहीं। और आयत करीमा नकल की वहू अल खलक बशर सजालहू नसब वसेहरा वकान रब का कदिया। इस बारे में शुर्रा काफी हैरान हुए हैं कि इस आयत करीमा का तर्जमतुल बाब से क्या ताल्लुक है। मुझे ऐसा लगता है वल्लाहु आलम कि इमाम बुखारी इस आयत को लाकर इस कौल की तारीफ करना चाहते हैं कि निकाह में नसब का कोई खास एतबार नहीं, और शायद उनका इशारा इस तरफ है कि कुरान करीम ने जो फरमाया फजअलहु नसबं व सेहरा, तो सेहर को माकूफ किया है नसब पर, है ना। तो सेहर का जो रिश्ता पैदा होता है वो कौन से पैदा होता है, निकाह से, है ना। तो उसको अक्स किया है नसब पर, तो शायद ये कहना चाहते हैं کہ سحر کا نسب سے کوئی تعلق نہیں ہے. سمجھا, نسب اور معاملہ ہے اور سحر اور معاملہ ہے. لہذا نکاح کے اندر اس بات کا لحاظ رکھنا کہ بھئی ہمارے نسب کا ہو یہ کوئی ضروری نہیں ہے, بلکہ سحر کو اللہ تعالیٰ تعالیٰ نے ایک مستقل نعمت شمار کیا ہے نسب کے علاوہ. تو اس واسطے نسب کا کی رعایت کی ضرورت نہیں ہے اور صرف دین کی رعایت کرنی. اور جو حضرات نسب وغیرہ میں کفات کو معتبر مانتے ہیں وہ کہتے ہیں کہ اس کفات کا منشا غلیت بتانا نہیں ہے, جیسا کہ منکرین کفات نسب استدلال کرتے ہیں اکرمکم عند اللہ اتقاکم سے, تو اس کے جواب میں وہ یہ کہتے ہیں کہ ہم کفات کا مقصود یہ نہیں ہے کہ کسی کو دوسرے پر فضیلت حاصل ہے, فضیلت تو تقوی ہی سے ہوتی ہے, لیکن کیونکہ زواج اور نکاح ایک لمبا طویل رشتہ ہوتا ہے, طویل عرصے تک مرد و عورت کو ساتھ زندگی گزارنی ہوتی ہے, تو اس واسطے دونوں کی طبیعتوں میں مناسبت ہونی چاہیے. اور عام طور سے اگر نسب وغیرہ میں فرق ہو تو مناسبتیں کم ہو جاتی ہیں اور خوشگوار زندگی حاصل نہیں ہوتی. اس واسطے اس کا اعتبار کیا گیا ہے, اور اعتبار بھی اس حد تک ہے کہ یہ حق ہے عورت کا اور اولیاء کا, بس اگر وہ خود راضی ہو جائیں اپنے حساب کو ثابت کرنے پر تو نکاح کے صحیح ہونے میں کسی کو بھی کوئی کلام نہیں. سمجھ گئے نا. آگے روایت نقل کی حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی, ان ابا حذیفہ ابن عتبہ ابن ربیعہ ابن عبد شمس, حضرت ابو حذیفہ رضی اللہ تعالیٰ عنہ جو قریشی ہیں اور بدری صحابہ میں سے ہیں, کان من شہید بدر مع نبی صلی اللہ علیہ وسلم تبنا سالما, تو انہوں نے بیٹا بنا لیا تھا حضرت سالم کو, سالم مولا ابو حذیفہ جن کو کہا جاتا ہے. سمجھے نا, یہ جو قرآن کے بہترین قاری تھے ہے نا, ان کو بیٹا بنا لیا تھا. فانکحہ بنت اخیہ ہند بنت الولید ابن عقبہ ابن ربیعہ, اور بیٹا بنانے کے بعد اپنی بھتیجی سے نکاح کر دیا تھا. بھتیجی ان کی تھی ہند بنت الولید ابن عقبہ ابن ربیعہ. سمجھا نا, وَهُوَ مَوْلَى لِامْرَأَةٍ مِنَ الْأَنْصَارِ, جبکہ حضرت سالم جو تھے یہ ایک انصاری عورت کے مولا تھے, یعنی حضرت ابو حذیفہ کے پاس آنے سے پہلے یہ ایک انصاری خاتون تھی, ان کے غلام تھے, اس انصاری خاتون نے ان کو آزاد کر دیا تھا, تو یہ مولا بن گئے تھے اس عورت کے. سمجھے نا, بعد میں حضرت ابو حذیفہ کے پاس آیا, انہوں نے ان کو بیٹا بنا لیا اور اپنی بھتیجی سے نکاح کر دیا. تو یہاں اس روایت کو لانے کا منشا امام بخاری کا یہ ہے کہ ابو حذیفہ قریشی تھے اور اپنی ان کی رائے ان کی بھتیجی جن سے نکاح کیا ان کا سالم کا وہ بھی قریشی, اور یہ خود جو تھے یہ مولا تھے انصاریہ کے, اور مولا القومی من انفسیم, زیادہ یہ ان کا تعلق کیسے تھا انصار سے تھا, تو بظاہر دونوں نے کفات نسب کی اعتبار سے نہیں کی لیکن صرف دین کی کفات کے اعتبار سے ان کا نکاح ہوا. بات آ گئی نے, تو فان کہو بن تاخی ان کا بنت الولید ولید ابن عقبہ ابن ربیعہ وہو مولا لامرأۃ من الأنصار کما تبنی النبی صلی اللہ علیہ وسلم زیدن, جیسے کہ حضرت صلی اللہ علیہ وسلم نے متبنہ بنایا تھا زید ابن حارثہ کو. وَقَانَ مَنْ تَبَنَّى رَجُلًا فِي الْجَاهِلِيَّةِ دَعَاهُ النَّاسُ إِلَيْهِ, جاہلیت میں متبنہ کو متبنی کی طرف منسوب کر کے پکارا جاتا تھا کہ یہ اس کا باپ بیٹا ہے. وَوَرِثَ مِنْ مِيرَاثِ, اور میراث بھی پاتا تھا وہ متبنہ. حَتَّى أَنزَلَ اللَّهُ تَعَالَى ادْعُوهُمْ لِآبَائِهِمْ إِلَى قَوْلِهِ وَمَوَالِيكُمْ فَرُدُّوا إِلَى آبَائِهِمْ, تو اس کے بعد ان کی نسبت اپنے آبا کی طرف کی جانے لگی. تو سالم کا طریقہ بھی یہ تھا کہ یہ چونکہ حضرت ابو حذیفہ نے ان کو اپنا متبنہ بنایا ہوا تھا, تو لوگ ان کو سالم ابن ابو حذیفہ کہتے تھے, بعد میں پھر مولا ابو حذیفہ کہنے لگے, سالم مولا ابو حذیفہ. فملم یعلم لہ ابن کان مولا واقعا فی الدین, جس کا باپ معلوم نہ ہو کہ کون ہے تو اس کو مولا یا اخ قرار دیتے تھے، تو اس لیے ان کو مولا ابی حذیفہ کہا گیا. سمجھ گئے؟ فجاءت سہلۃ بنت سہیل ابن عمرو القرشی ثم العامری. اور سہلۃ بنت سہیل رضی اللہ تعالیٰ عنہ یہ ابو حذیفہ کی اہلیہ تھی. یہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس آئی، وہی اب رات ابی حذیفہ النبی صلی اللہ علیہ وسلم بقالت یا رسول اللہ انا کنا نرا سالما ولدا، کہ یا رسول اللہ یہ سالم کیوں کو تم اپنا بیٹا سمجھتے تھے؟ اب اللہ تعالیٰ نے یہ آیت نازل فرما دیا. تو اب کہنے کا منشا یہ تھا کہ ہر وقت ان کا گھر میں آنا جانا ہے. تو اب آپ آیت کریمہ کا مقتضا یہ ہے کہ ان سے اسی طرح کو پردہ ہونا چاہیے جیسے کہ اجنبیوں سے ہوتا ہے. تو اب یہ تو بڑا مشکل ہو جائے گا ہمارے لیے کہ گھر میں کس طرح یہ آئے اور جائیں. اب بیٹا ہم ان کو سمجھتے تھے، ہمیشہ اب بیٹے کی طرح رہے، تو ان کو کیسے ہم وہ کریں؟ تو آگے پھر کہتے ہیں فضل حدیث امام بخاری آگے وہ گول کر گئے. سمجھا؟ مسلم میں واقعہ آیا ہے، پڑھ لیا ہوگا آپ نے. ابھی نہیں پہنچے کتاب نے کہا. تو وہاں یہ ہوا کہ حضرت صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تم اپنا دودھ پلا دو ان کو سالم کو، تو اس سے تمہارے درمیان رضاعت قائم ہو جائے گی اور اس طرح تمہارا تم اس کی محرم بن جاؤ گی، تمہارے پاس آنا جانا جائز ہو جائے گا. چنانچہ حضرت سالہ بنت سہیل نے اپنا دودھ ان کو پلا دیا. سمجھے نا؟ یہ بڑا مسئلہ بنا کہ صاحب دودھ کیسے پلا دیا. تو میں نے روایت نقل کی ہے باقی جی سے کہ جو ہے یہ دودھ نکال کے پیالے میں اور وہ ان کو پلا دیا، اور اس کے نتیجے میں یہ رضاعت کا رشتہ ثابت ہو گیا. اور اسی واسطے ابن حزم جو ہیں وہ یہ ابن حزم کہتے ہیں کہ آج بھی یہ طریقہ درست ہے. سمجھے نا؟ کہ وہ کسی کے درمیان اگر حرمت قائم کرنی ہو اور پردے میں دشواری ہو تو وہ عورت کا دودھ پی لے، اور دودھ پینے کے نتیجے میں وہ اس کی رضاعت ثابت ہو جائے گی. اور اوپر سے تر رہی ہے کہ ابن حزم کے نزدیک رضاعت اس وقت تک ثابت نہیں ہوتی جب تک کہ پستان سے منہ لگا کے نہ پیے. وہ کہتے ہیں کہ جب تک اگر نکال کے پیالے میں پی لیا تو اس سے رضاعت ثابت نہیں ہوگی. تو وہ کہتے ہیں آج بھی یہی طریقہ جاری ہے. تمام فقہاء کرام کا اجماع ہے کہ یہ خصوصیت تھی سالم مولا ابی حذیفہ کی رضی اللہ تعالیٰ عنہ. ورنہ ایک تو یہ کہ مدت رضاعت کے بعد دودھ کا جو ہے وہ موجب حرمت نہیں ہوتا، جیسے کہ آگے کثرت سے حدیثیں موجود ہیں لا رضاعۃ بعد حولین وغیرہ وغیرہ. تو اس واسطے لا رضاعۃ بعد الفطام، انما الرضاعۃ من المجاعۃ، یہ سب حدیثیں دلالت کر رہی ہیں کہ مدت رضاعت کے بعد کا دودھ پینا جو ہے وہ حرمت ثابت نہیں کرتا. لیکن یہ اس پر اجماع ہے کہ یہ سالم مولا ابی حذیفہ کی خصوصیت تھی جو ان کے ساتھ یہ معاملہ ہوا. جی، یہ وہ مسئلہ ہے اشتراک فی الحج کا جو میں حج میں بیان کر چکا ہوں. یاد امید ہے کہ بھول جاؤ گے نہیں، بھول گئے نا؟ تو یہ حضرت زبیر بن زبیر کی حدیث ہے جسے شافعی استدلال کرتے ہیں کہ اگر کوئی شخص احرام کے وقت میں یہ شرط لگا لے کہ اللہ جہاں کہیں بیمار ہوں گا میں احرام کھول دوں گا، تو اس صورت میں وہ بیماری کی صورت میں احرام کھول سکتا ہے اور اس کے اوپر کوئی دم وغیرہ بھی نہیں آئے گا. سمجھے نا؟ تو وہ یہ اس حدیث سے استدلال کرتے ہیں. اور حنفیہ کہتے ہیں کہ اشتراک کی کوئی حقیقت نہیں ہے اور بیماری کی وجہ سے احسار متعلق ہوگا، اور احسار کی صورت میں دم دے کر آدمی حلال ہو سکتا ہے. مسئلہ تفصیل جو میں عرض کر چکا ہوں. امام بخاری نے یہ حدیث حج میں ذکر نہیں کی اس واسطے کہ وہ اس مسئلے میں حنفیہ سے ہم نوا ہیں، کہ حنفیہ کی طرح وہ بھی اشتراک کے قائل نہیں ہے، تو اس واسطے اس کو حج میں ذکر نہیں کیا. یہاں لائے ہیں اور اس میں صرف یہ جملہ مقصود ہے وکانت تحت المقداد بن الاسود. تو زباہ بنت زبیر جو تھی وہ مقداد بن الاسود رضی اللہ تعالیٰ عنہ کی بیوی تھی. تو کہنا یہ چاہتے ہیں کہ مقداد بن الاسود اور زباہ بنت زبیر کے درمیان نسبی تعلق کوئی نہیں تھا، اس واسطے
صرف دین کی کفاعت کی وجہ سے یہ نکاح ہوا تھا، سمجھ گئے؟ تو دوسرا بات یہ کہتے ہیں کہ جو کہتے ہیں نسب میں کفاعت معتبر ہے، وہ کہتے ہیں ٹھیک ہے اگر میاں بیوی راضی تو کیا کرے گا قاضی، سمجھے نا؟ تو اب اگر وہ جو ہے راضی ہو گئے ہیں اور کفاعت چھوڑنے پر عورت رضامند ہو گئی اور اس کے اولیاء بھی رضامند ہو گئے ہیں، تو پھر نکاح کی صحت تو کسی کے نزدیک بھی کوئی مسئلہ نہیں ہے، سب کے نزدیک درست ہو جاتا ہے، اس لیے اس میں کوئی اشکال نہیں. جی اس میں بھی مقصود امام بخاری نے پہلے کہا کہ آن حضرت صلی اللہ علیہ وسلم نے ذات الدین کو ترجیح دینے کا حکم دیا، تو ترجیح دینے کی حد تک کسی کو کوئی اشکال نہیں، لیکن ساتھ ساتھ یہ بھی فرمایا کہ لمالیہ ولحسبیہ وجمالیہ، تو یہ تینوں باتیں بھی مد نظر رہیں تو کوئی مذائقہ نہیں، سمجھے نا؟ ہاں جہاں تعارض ہو جائے تو پھر دین کو ترجیح دی. تو ان چیزوں کا فی الجملہ موجب رغبت ہونا یہ کوئی غیر شرعی بات نہیں. تو کوئی آدمی حسب کی وجہ سے رغبت کرے، کوئی جمال کی وجہ سے کرے، تو یہ کوئی اس کی خلاف شرع بات نہیں ہے. لیکن خلاف شرع یہ ہے کہ جہاں تعارض ہو جائے ان میں اور دین میں، تو اس صورت میں انسان ان کو ترجیح دے اور دین کو نظر انداز کر دے، یہ ہے مقصود دراصل، سمجھ گئے؟ علامہ یافی رحمۃ اللہ علیہ نے مراف الجنان میں واقعہ نقل کیا ہے کہ یہ عبداللہ مبارک رحمۃ اللہ علیہ ہے نا، ان کے والد تھے مبارک، تو یہ غلام تھے کسی کے، تو جو ان کا آقا تھا وہ ان کے اوپر خاصا اعتماد کیا کرتا تھا. تو ایک دن اس آقا نے کہا کہ میں بہت پریشان ہوں، میری بیٹی کے رشتے آتے ہیں لیکن یہ کہ مجھے سمجھ نہیں آتا میں کس سے نکاح کروں کس سے نہ کروں. تو مبارک نے کہا جواب میں کہ جناب بات یہ ہے کہ جو یہودی لوگ ہیں وہ تو عورت کے مال کی وجہ سے نکاح کرتے ہیں، اور جو نصرانی ہیں وہ عورت کے جمال کی وجہ سے نکاح کرتے ہیں، اور مسلمان جو ہیں وہ عورت کے دین کی وجہ سے نکاح کرتے ہیں، سمجھے نا؟ تو لہٰذا حضور اکرم صلی اللہ علیہ وسلم جو فرمایا کہ لحسبیہ ولی و جمالیہ ولی دینیہ لمالیہ ولی حسبیہ و جمالیہ ولی، تو اس میں یہ تقسیم ہے. تو اس واسطے آپ ایسے آدمی کو اختیار کیجئے جو جس کا مقصد دین ہو. تو آقا نے جواب میں کہا کہ بھائی تم نے اتنی عمدہ بات کہی ہے کہ اس کے بعد مجھے اس اپنی بیٹی کا کوئی اور بہتر رشتہ تیرے سوا سمجھ میں نہیں آتا. تو مبارک سے پھر نکاح کر دیا، انہیں سے دلہا مبارک پیدا. چلو سمجھ گئے. ایک صاحب گزرے رسول کریم صلی اللہ علیہ وسلم کے پاس سے، تو آپ نے صحابہ کرام سے پوچھا کہ یہ کیا رائے ہے تمہاری ان کے بارے میں؟ ماں تقولو نفی ہاتا قالو خری ان خطب ان ینکح و ان شفع ان یشفع و ان قال ان یستمع. مطلب یہ کہ یہ آدمی ایسا ہے اس کی بات سنی جائے، اس کی کا حکم مانا جائے، اس کی سفارش مانی جائے، یا تک ان پیغام کے دے سے نکاح کیا جائے. مطلب ذرا صاحب حیثیت آدمی ہے. قال ثم سکت فمر رجل من فقراء المسلمین فقال ما تقولون فی هذا قالوا حری ان خطب اللہ ینکح و ان شفع اللہ یشفع و ان قال اللہ یستمع. تینوں میں الٹا. تو آپ نے فرمایا کہ ہاضا خیر من مل الارض مثل ہاضا. یہ فقرا مسلم میں جو آدمی ہے یہ بہتر ہے پہلے جیسے زمین اگر ان سے بھر بھی جائے تو ان سب کے مقابلے میں یہ تنہا ایک آدمی بہتر ہے. امام بخاری رحمۃ اللہ علیہ یہ حدیث لا کر یہ اشارہ کرنا چاہ رہے ہیں کہ دیکھو وہ جو کہہ رہے تھے کہ حری ان خطب اللہ یون کا، تو اس لیے کہہ رہے تھے کہ ظاہری حیثیت نسب کے اعتبار سے اور مال وغیرہ کے اعتبار سے اس کی حیثیت کم تھی، اس واسطے وہ کہہ رہے تھے.
لیکن نبی کریم صلی اللہ علیہ وسلم فرم نے اس کو ہزار درجہ بہتر قرار دیا پہلے قسم کے آدمی سے. تو معلوم ہوا کہ کفات فی نسب معتبر نہیں, اصل اعتبار کفات فی دین کا ہے. جی, جو اس باب قائم کیا باب الحرت تحت العبد, تو اس میں مسئلہ تو یہ بیان کرنا چاہتے ہیں کہ حرہ کا نکاح عبد سے ہو سکتا ہے, اور استدلال کیا بریرہ رضی اللہ تعالیٰ عنہ کے واقعے سے کہ جب وہ آزاد ہوئی تو ان کو اختیار کیا گیا. اس کے معنی یہ ہے کہ وہ پہلے نکاح میں تھی مغیث سے, اور مغیث کسی نہ کسی وقت عبد تھے. اس میں تو کلام ہوا ہے کہ جس وقت بریرہ کو آزاد کیا گیا اس وقت وہ عبد تھے یا آزاد ہو چکے تھے. حنفیہ کہتے ہیں کہ وہ آزاد ہو چکے تھے, اور شافعیہ کہتے ہیں کہ اس وقت میں وہ عبد تھے. لیکن اس میں کسی کو کلام نہیں کہ شروع میں عبد تھے, تو اس لیے حرہ کاثر عبد کا ترجمہ اس سے ثابت ہو جاتا ہے. اب وہ جو مسئلہ ہے کہ اگر شوہر اماں کا وہ عبد ہو تو اماں کو آزادی کے وقت میں اختیار ملے گا بے اتفاق, لیکن اگر شوہر آزاد ہو تو اس میں اختیار ملنے میں اختلاف ہے. امام صاحب بھی فرماتے ہیں کہ اختیار نہیں ملے گا, امام بولی میں فرماتے ہیں کہ اختیار ملے گا خیار عید. اور بنیاد اس بات پر ہے کہ خیار کی علت کیا ہے. امام صاحب کے نزدیک علت ہے شوہر کا غلام ہونا, اور امام بولی مرم کے نزدیک علت ہے مل کے نفس حاصل ہونا, مل کے ولایت نفس حاصل ہونا. اور روایتیں دونوں ہیں, بعض روایتوں میں آتا ہے کہ مغیث عبد سے بریرہ کی آزادی کے وقت, اور بعض میں آتا ہے کہ آزاد سے. حنفیہ نے شافعیہ نے ان روایتوں کو ترجیح دی ہے جن میں عبد کا ذکر آیا ہے, سمجھے نا. لیکن اگر بالفرض عبد والی مان لی جائیں روایتیں, تب بھی حنفیہ کے معارض نہیں ہیں, کیونکہ حنفیہ کہتے ہیں عبد کی صورت میں تو طریقہ والا ملے گا. البتہ حر کی صورت میں ملنا جو ہے وہ اس واسطے کہ ولایت نفس اس کو حاصل ہوئی ہے. اور علامہ علی رحمۃ اللہ نے دونوں میں تصدیق دی ہے, دونوں روایتوں میں تصدیق بڑی اچھی دی ہے. انہوں نے کہا کہ ظاہر ہے دونوں کے اندر تصدیق کسی طرح ہو سکتی ہے کہ ایک زمانے میں ان کو عبد مانا جائے اور ایک زمانے میں حر مانا جائے. تو ایسا تو ہو نہیں سکتا کہ پہلے حر ہوں بعد میں عبد ہو گئے ہوں, لہٰذا علامہ علی یہ کہنا ہوگا کہ پہلے عبد تھے پھر حر ہو گئے. تو جس وقت آزاد کیے گئے ہیں اس وقت میں وہ حر تھے. اور علامہ حافظ ابن حجر رحمۃ اللہ نے علی صحابہ میں ایک روایت نقل کی ہے ترمذی کے حوالے سے, جو مجھے ترمذی میں نہیں ملی, کہ کانا مولن اس کے اندر لفظ ہے مولا کے بجائے حر کے یا عبد ہونے کے مولا کا استعمال کیا گیا. مولا کے معنی یہ ہے کہ پہلے غلام سے پھر آزاد کرتی ہے. جی, یہ ان کی تجدید کرنا چاہ رہے ہیں جو سلاسہ اور رباب اور مسنا کو سب ملا کے اور جمع کیا نا بعض لوگوں نے, ان کی تجدید کر رہے ہیں کہ یہاں او کے معنی میں ہے, جیسے کہ الی اجنحا کی مسنا اور سلاسہ رباب کے اندر او کے معنی میں ہے. یہ معنی نہیں ہے کہ اس کے حساب کتاب لگاؤ مسنا دو دو کر کے اور چار چار کر کے. جی, یہ باب جو قائم کیا امام بخاری نے یہ جمہور کی تائید کے لیے کیا ہے, جو یہ کہتے ہیں کہ رضاعت میں عدد رضاعت کا کوئی اعتبار نہیں ہے, بلکہ قلیل و کثیر رضاعت میں برابر ہے اور ہر ایک سے حرمت ثابت ہو جاتی ہے. اور امام احمد بن حنبل کا مسئلہ کیا ہے کہ کم سے کم تین رضاعت ہونے چاہیے, اور امام شافعی رحمۃ اللہ کا مسئلہ کیا ہے کہ پانچ رضاعت مشبعات کے اوقات متفرقہ ہونے چاہیے, سمجھے نا. امام ابو حنیفہ امام مالک اور جمہور یہ کہتے ہیں کہ قلیل و کثیر برابر ہے, اور ان کا استدلال کیا ہے وہ امہاتکم اللاتی ارضعنکم جس میں کوئی قید نہیں ہے, اور یحرم الرضاعت ما یحرم من النسب جس میں بھی کوئی قید نہیں ہے, بلکہ نسائی کی روایت میں امام بونیفر رحمۃ اللہ نے روایت کیا ہے, امام بونیفر کی اپنی روایت جو ہے اس حدیث کی, اس میں خود الجواہر المنیفہ میں علامہ زبیدی رحمۃ اللہ نے نقل کی ہے کہ اس میں لفظ یحرم الرضاعت ما یحرم من النسب قلیل ہوں و کثیر ہوں جلدی سے مروی ہے, اور اسی کے مطابق فتویٰ منقول ہے عبداللہ بن مسعود کا رضی اللہ تعالیٰ عنہ سنن نسائی کے اندر. تو اس سے پتا چلتا ہے کہ وہ سب برابر ہیں. اور جو اس کے مخالف روایتیں آئی ہیں لا تحرموا الرضاعة والرضعتان ولا الاملاجة والاملاجتان, جسے امام احمد نے استدلال کیا, اور خمس رضعات والی روایت جسے امام احمد نے استدلال کیا, وہ سب منسوخ ہیں. جی یہ حضرت ہے, یہ پڑھیے ابھی زینب بنت ابی سلمہ روایت کرتی ہیں کہ حضرت ام حبیبہ بنت ابی سفیان ام المؤمنین نے ان کو یہ واقعہ سنایا. تو ام حبیبہ رضی اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا کہ رسول اللہ, ان کے اختی بنت ابی سفیان, کہ میری بہن ابو سفیان کی بیٹی سے نکاح کر لیجیے, میری بہن سے. بقال ابا تحبین ذلک, تو آپ نے حضرت میں بجے چاہتی ہوئے پسند ہے یہ بات کہ میں ان سے نکاح کر لوں. تو انہوں نے عرض کیا کہ نام, میں نے کہا کہ ہاں, اس لیے کہ لست لک بمخلیت, میں آپ کو دوسروں سے خالی تو کر نہیں سکتی, مطلب یہ تو نہیں ہو سکتا کہ تنہا میں ہی آپ کے نکاح میں رہوں اور کوئی نہ ہو, تو اور دوسری ازواج تو ہیں اور رہیں گی. تو وہ احب من شارکنی فی خیر اختی, جب دوسری خواتین اس خیر میں میرے ساتھ شریک ہیں تو پھر اور ان کے مقابلے میں مجھے زیادہ پسند ہوگا کہ میری بہن اس خیر میں شریک ہو اور وہ آپ کے نکاح میں آئے. وقال نبی صلی اللہ علیہ وسلم ان ذلک لا یحل لی, کہ یہ میرے لیے جائز نہیں ہے اس سے نکاح کرنا, سمجھے نا, اس لیے جائز نہیں ہے کہ انتجماؤ بین الاختین. تو قلت فإنا نحدث أنك تريد أن تنكح بنت أبي سلمة, تو میں نے کیا کہ ہمیں یہ باتیں پھیل رہی ہیں یا یہ خبر مشہور ہو رہی ہے, ہم آپس میں باتیں کرتے ہیں کہ آپ کا ارادہ ہے بنت ابی سلمہ سے نکاح کرنے کا. قال بنت ام سلمہ, آپ نے پوچھا ام سلمہ کی بیٹی سے, قلت نعم, میں نے کہا ہاں ان کے بارے میں یہ بات مشہور ہو رہی ہے کہ آپ ان سے نکاح کرنا چاہتے ہیں. فقال, تو آپ نے فرمایا لولا لو انھا لم تکن ربیبتی فی حجری ما حلت لی, یعنی ان کے ساتھ تو میرے دو سبب حرمت موجود ہیں, ایک تو یہ کہ وہ میری ربیبہ ہے, ام سلمہ کی پہلے شوہر سے ان کی بیٹی ہے, ربیبہ ہے, اور ربیبہ ہونے کی وجہ سے میرے لیے حرام ہے, لیکن اگر وہ میرے زیر تربیت نہ ہوتی اور ربیبہ نہ ہوتی تب بھی میرے لیے حلال نہیں تھی. کیوں؟ اس لیے کہ نہا لبن تو عقیب رضا, وہ میری رضائی بھتیجی ہے. کیوں؟ اس لیے کہ ارواسمی و ابا سلمہ کا صبح بتو, مجھے اور ابو سلمہ دونوں کو صبح نے پانی پلایا, وہ دودھ پلایا ہے. ابو سلمہ جو ام سلمہ کے پہلے شوہر تھے, تو ان کو اور مجھے ایک ساتھ دودھ پلایا ہے صبح نے, تو اس واسطے میری وہ رضائی بھتیجی ہوئی, تو اس لیے میرے لیے ان سے نکاح جائز نہیں. فلا تعرضن علی بناتکن ولا اخواتکن, لہٰذا اپنی بیٹیوں اور بہنوں کو میرے اوپر پیش مت کیا کرو. آگے عروہ بن الزبیر کہتے ہیں کہ صبیبہ جو تھی, جو ابو لہب کی مولاد تھی, یعنی ان کی آزاد کردہ باندھی تھی, کانا ابو لہب آتا کہا, ابو لہب نے اس کو آزاد کر دیا تھا. فأرضعت النبی صلی اللہ علیہ وسلم, تو اس نے پھر دودھ پلایا تھا نبی کریم صلی اللہ علیہ وسلم. فلما مات ابو لہب, جب ابو لہب کا انتقال ہوا تو قریہ بعض اہلہ, تو اس کے گھر والوں میں سے کسی نے اس کو خواب میں دیکھا, قریہ دکھایا گیا ان کو ابو لہب خواب کے اندر, بشر حیبہ کی بری حالت میں, حیبہ تو مانا خیر حالت, بری حالت میں, اللہ بچائے عذاب کی حالت میں. قال له ماذا لقيت, تو اس شخص سے پوچھا خواب میں کہ آپ کو کس کے ساتھ کیا معاملہ ہوا, تو قال ابو لہب, تو ابو لہب نے کہا کہ لم القى بعدكم, لم القى بعدكم, تو تمہارے بعد دنیا سے جانے کے بعد مجھے کوئی راحت نصیب نہیں ہوئی. لم القى یعنی لم القى راحتا, کوئی راحت مجھے نصیب نہیں ہوئی, غیر انی سقیت فی ہذه بعتاقتی صبیبہ, البتہ مجھے اتنا پانی پلایا گیا اس وجہ سے کہ صبیبہ کو میں نے آزاد کیا تھا. یہ نبی کریم صلی اللہ علیہ وسلم کی ولادت کے وقت میں جب ولادت کی خبر ملی تھی تو بھتیجے کے ولادت کی خوشی میں انہوں نے صہیبہ کو آزاد کر دیا تھا. تو چونکہ نبی کریم صلی اللہ علیہ وسلم کی ولادت پر انہوں نے آزاد کر دیا تھا تو اس کی کا بدلہ اللہ تعالیٰ نے آخرت میں یہ دیا کہ اتنا پانی پلا دیا, اگر صرف اتنا مجھے ہوا راحت ملی, باقی اور کوئی راحت نصیب نہیں. الاعوذ باللہ العلی العظیم. جی یہ فرما دیا کہ رضاعت وہ ہے جو مجاز کے سبب سے ہو. کیا مطلب؟ کہ دودھ پینا وہی معتبر ہے جو انسان کی بھوک کو زائل کرے, اور یہ بچپن میں ہی ہوتا ہے. بڑے ہو کر دودھ جو ہے وہ انسان کے بھوک کو زائل کرنے کا سبب نہیں بنتا. تو اس واسطے مراد یہ ہے کہ جو بچپن میں رضاعت ہو وہ ہے قابل حرمت, اور جو بچپن کے بعد ہو تو وہ قابل حرمت نہیں ہے. سمجھ گیا نا؟ اور اسی سے امام بخاری نے استدلال کیا اس بات کے اوپر کہ قلیل و کثیر برابر ہے, کیونکہ رضاعت جب مجاز سے ہوگی تو چاہے قلیل ہو چاہے کثیر ہو دونوں کا حکم ایک ہے. جی دونوں سمجھتے ہو نہیں کیا ہوتا ہے؟ ون کے دوسرے کا مطلب ہے کیا ہوتا ہے؟
مرد کی طرف مجازن نسبت کر دی جاتی ہے, کیونکہ بی پی وغیرہ کا جو پیدا ہوتا ہے وہ مرد کے سب سے.
ہاں تو
پھر مجازن مرد کی طرف نسبت کر دیتے.
اس سے کیا ہوا؟
یعنی لبن
بڑا نہیں ہے مسئلہ کہیں. ارے بھائی لبن الفاظ کے معنی یہ ہوتے ہیں کہ یہ ایک اصطلاح ہے, معنی یہ ہے کہ وہ رشتے جو مرضعہ کے شوہر کے طرف سے ہوتے ہیں ان کو لبن الفاظ کہتے ہیں. سمجھے نا؟ جیسے مرضعہ ہے اس کے شوہر کا بھائی, مثلا شوہر کے بھائی کے ساتھ جو رشتہ پیدا ہوا یعنی وہ رضائی چیکا بن گیا, یہ کیا ہوا؟ لبن الفاظ. سمجھے؟ یا مرضعہ کے شوہر کی بہن وہ کیا ہو گئی؟ رضائی خوبی. تو یہ لبن الفاظ. لبن الفاظ کے معنی یہ ہے کہ جس کا جس سے اس حدیث میں اپنا اخو ابو القعیس نے اجازت مانگی حضرت عائشہ کے پاس آنے کی, تو نبی کریم صلی اللہ علیہ وسلم سے حضرت عائشہ نے پوچھا کہ میں نے پاس آنا چاہتے ہیں تو میں آنے دوں کہ نہیں, تو آپ نے فرمایا کہ اجازت دے دو اس واسطے کہ یہ تمہارے رضائی سے جائیں. تو حضرت عائشہ نے عرض کیا کہ رسول اللہ انما ارضما ارضعتنی المرأۃ ولم ترضعنی الرجل, مجھے تو عورت نے بلایا مرد نے نہیں بلایا. تو آپ نے فرمایا پر یہ نہیں جالے گی فائن نہ ہوا آپ نے. سمجھے نا؟ وہ آ جائیں تمہارے پاس کیونکہ چچا ہے. تو مطلب یہ کہ مرضیا جس طرح حرام ہوتی ہے اسی طریقے سے مرضیا کے چھٹا شوہر اور مرضیا کے شوہر کے واسطے سے جتنے رشتے ہوتے ہیں وہ بھی حرام ہو جاتے ہیں, اور اس کا سبب لبن میں پہل ہوتا ہے. لبن پہل کے معنی یہ کہ عورت کے پستانوں میں جو دودھ آتا ہے وہ در حقیقت مرد کی وجہ سے آتا ہے, کیونکہ مرد جب عورت سے جمع کرتا ہے تو اس کے نتیجے میں پھر اس کے پستانوں میں دودھ آتا ہے, لہذا وہ مرد بھی سبب بنتا ہے اس دودھ کا کسی نہ کسی درجے میں. تو اس واسطے ان رشتوں کو جو مرد کے واسطے سے ہوتے ہیں ان کو لبن الفال کہا جاتا ہے. اور اس بات کو قائم کرنے کا منشا یہ ہے کہ قرون اولا میں اس مسئلے میں کچھ اختلاف تھا کہ بعض صحابہ کرام لبن الفال کو سبب حرمت نہیں سمجھتے تھے. سمجھے نا؟ لبن الفال کو سبب حرمت نہیں سمجھتے تھے, تو کہتے تھے کہ اس سے رشتے حرام, اس سے رضاعت کا رشتہ ثابت نہیں ہوتا. سمجھے نا؟ اور اس کا جو خالص لبن الفاظ کی صورت بنتی ہے جس میں عورت کا واسطہ بیچ میں نہ آئے صرف پہل کے ذریعے حرام ہو, وہ یہ کہ جیسے ایک شخص کی دو جاریاں ہیں. سمجھے نا؟ ایک شخص کی دو جاریاں ہیں, ایک جاریہ نے دودھ پلایا زید کو اور دوسری جاریہ نے دودھ پلایا فاطمہ کو, تو دونوں کی رضائی مائیں الگ الگ ہیں, اس کے باوجود زید اور فاطمہ کے درمیان رشتہ راستہ ثابت ہو گیا. کیوں؟ اس وقت سے دونوں کا سبب لبن جو ہے وہ مولا دونوں جاریوں کا وہ ایک ہے. تو یہ لبن الفال کی وہ صورت ہے جس میں مرزیا کے ساتھ حرمت قائم نہیں ہوتی لیکن اس کے شوہر کی طرف سے یا شوہر یا مولا کی طرف سے حرمت ثابت ہو جاتی ہے. تو اس کو بعض حضرات انکار کرتے تھے کہ نہیں یہ لبن الفال سے حرمت ثابت نہیں ہوتی, اور دوسرے حضرات اس کا اس کو کہتے کہ حرمت ثابت ہوتی ہے. تو یہ جو واقعہ اخو ابی القیس کا یہ دلالت کرتا ہے اس بات پر کہ لبن الفال جو ہے وہ معتبر ہے اور حرمت اس سے ثابت ہو جاتی ہے. پیچھے الرفتہ کا جو واقعہ آیا ہفتہ سے بھی الرفتہ کے بھی امن رضائی تھے جن کو آپ نے اجازت دی آنے کی, تو امن رضائی ہی لبن الفال کی وجہ سے حرام ہوئے, وہ بھی اس کی دلیل ہے. لیکن عجیب بات یہ ہے کہ عائشہ صدیقہ رضی اللہ عنہا کی طرف یہ منسوب ہے کہ وہ لبن الفال کی حرمت کی قائل نہیں تھی. سمجھے نا؟ تو اس وجہ سے بڑا خلجان ہوا کہ خود ان کا واقعہ ہے یہ کہ جس میں آپ نے ام رضائی کو آنے کی اجازت دی, پھر وہ لبن الفال کی حرمت کی کیوں قائل نہیں تھی. تو اس کی اندر لمبی تفسیر ہے جو جس کے اوپر میں نے تکمیلہ فتح الملی میں تفصیل سے بحث کی ہے, کبھی موقع ہو ضرورت ہو دیکھ لینا. چلو ایسے اشارہ کیا جیسے یہ دونوں الگ ہیں اس طرح الگ ہو جاؤ. سمجھا؟ اور یہ حدیث جو ہے یہ محمول ہے احتیاط کے اوپر, ورنہ جمہور کے نزدیک طرح مرزیہ کی شہادت کافی نہیں ہے. اور اسی واسطے امام بخاری نے اس کو کتاب البیوع میں باب تفصیل المشبہات میں روایت کیا ہے. وہاں پر میں نے عرض کر چکا ہوں کہ اس کا مقصد صرف احتیاط اور تبرع تھا, ورنہ ایک عورت کی شہادت کافی نہیں ہے رضا کے ثبوت کے لیے. جی یہ ذرا پہلے دیکھ لو, باب ما یحج من النساء و ما یحرم, اور اس میں آیت کریمہ جو محرمات سے متعلق ہے وہ نقل کی ہے. حرمت علیکم امہاتکم و بناتکم و اخواتکم و اماتکم و خالاتکم و بنات الاخ و بنات الاخ الی آخر الآیتین الی قولی ان اللہ کان علیما حکیما. قال انس والمحصنات من النساء ذوات الازواج الحرائر حرام. یہ تفسیر کر رہے ہیں آیت محرمات میں جو آیا ہے کہ والمحصنات من النساء الا ما ملكت ایمانکم. تو تفسیر کہنا چاہتے ہیں کہ والمحصنات من النساء سے کیا مراد ہے اور الا ما ملكت ایمانکم سے کیا مراد ہے. تو حضرت انس رضی اللہ تعالیٰ عنہ کے حوالے سے فرماتے ہیں کہ المحصنات من النساء سے مراد یہ ہے کہ جو پہلے سے کسی کے نکاح میں ہیں, ذوات الازواج ہیں, حرائر, تو وہ جب تک کسی کے نکاح میں ہیں اس وقت تک کسی دوسرے شخص کے لیے حلال نہیں ہے, حرام ہے, ان سے نکاح نہیں ہو سکتا. آگے جو استثنا کیا گیا الا ما ملكت ایمانکم کا, اس کی تفسیر جو ہے وہ امام بخاری نے یہاں پر یہ نقل کی ہے کہ دوسرے کی منکوحہ سے نکاح تو جائز نہیں کسی بھی حالت میں اگر ہو رہا ہو, لیکن اگر صورت ایسی ہو کہ ایک ہی مولا ہے, اس کا ایک عبد ہے ایک جاریہ ہے, اور اپنے عبد سے نکاح کر رکھا ہے جاریہ کا, کسی وقت اگر مولا یہ چاہے کہ اس نکاح کو ختم کر دے اور عبد اور جاریہ کے درمیان اور نکاح ختم کر کے خود اس سے نکاح کر لے یا خود اس سے اس کو اپنی سابقہ باندھی بنا کر اس کے ساتھ وتی کرے, تو کہنا ایسا کرنا جائز ہے. یہ الکنت کا کہ اس قول کا حاصل یہ نکلتا ہے. تو یہ تفسیر ان حضرات کے قول پر ہے جو یہ کہتے ہیں کہ جو مولا اپنی جاریہ کا نکاح کرنے کی ولایت رکھتا ہے وہ نکاح کو ختم کرنے کی ولایت بھی رکھتا ہے. لہذا اگر اس نے نکاح کیا ہے اپنے عبد سے تو کسی وقت وہ اس نکاح کو ختم کر کے اس کو طلاق بھی دے سکتا ہے. سمجھا؟ اور طلاق دینے کے بعد وہ حضرت کو اس کی بیوی اس کی باندھی بن جائے گی. سمجھ آئی بات؟ لیکن جمہور اس کے مذہب اس کے قائل نہیں. جمہور کہتے ہیں کہ نکاح کی ولایت تو حاصل ہے لیکن جب ایک مطلب نکاح کر دیا تو اس کے بعد سے طلاق دینے کی ولایت اس کو حاصل نہیں ہے. سمجھے نا؟ ان کے نزدیک الا ما ملكت ایمانکم کی تفسیر اور ہے.
وہ یہ ہے کہ اگر مسلمانوں نے کسی کافروں کے ساتھ جہاد کیا اور وہاں سے عورتیں گرفتار ہو گئیں, گرفتار ہو کر دار اسلام لائی گئی, تو ان کو گویا باندی بنا لیا گیا, کنیز بنا لیا گیا. تو اب اگر ان کے شوہر موجود ہیں دار الکفر میں تو بظاہر تو شادی شدہ ہیں, لیکن کنیز بنا لینے کے بعد ان کا نکاح فسخ ہو جائے گا, اور نکاح فسخ ہو جانے کے بعد اب مسلمانوں کے لیے وہ بحیثیت کنیز حلال ہو جائیں گی اور ان سے نکاح کرنا بھی جائز ہو جائے گا. تو والمحصنات من النساء کے معنی یہ ہے کہ کسی بھی شادی شدہ عورت سے نکاح جائز نہیں, سوائے اس کے کہ جن کی جو تمہارے ملکیت میں آ جائے, ملکیت یمین میں, اس طرح کہ وہ ذوات ازواج تھیں دارالکفر میں, تم نے ان کو قید کر کے دارالاسلام میں لے آئے اور اس کی وجہ سے وہ کنیز بن گئی, تو اب ان کا نکاح سابقہ شوہروں سے ختم ہو گیا, اب تم ان سے نکاح کر سکتے. یہ مطلب علامہ مرجان. پھر اس میں کلام مشہور ہے کہ حنفیہ کے امام شافعی رحمۃ اللہ فرماتے ہیں کہ ان عورتوں کا مجرد قید ہو جانا, قید ہو جانے ہی سے فرقت متعلق ہو جاتی ہے ان کے شوہروں سے. اور امام حنیفہ رحمۃ اللہ فرماتے ہیں کہ قید سے نہیں ہوتی بلکہ تباین دارین سے ہوتی ہے. جب دارالکفر سے ان کو دارالاسلام لے آیا جائے گا تو دارالاسلام میں آتے ہی ان کا نکاح جو ہے سابقہ شوہروں سے فسخ ہو جائے گا. تباہ و دارین سے بہرحال بعد میں تباہ و دارین کے بعد تو بعض صورت نکاح فسخ ہو جاتا ہے اور اس کے بعد ان کو اب سے نکاح مسلمانوں کے لیے حلال ہو جاتا ہے. جی سمجھے نہیں سمجھے ہو بھائی ہو بڑے مسئلہ تو میں نے سارے زواج الازواج الحرائر حرام علامہ ملکت ایمانکم لا یرا باثن ان ینزی رجل جاریته من ابیه. سمجھنا کہ اس میں وہ کوئی حرج نہیں سمجھتے تھے کہ کوئی شخص اپنی جاریہ کو اپنے غلام سے کھینچ لے, مطلب کہ طلاق دلوا دے اس کو. وہ قال ولا تنکر مشکا کرتا ہوں میں. جی چلو میں پڑھ لیتا ہوں یار. یہ آگے جو حضرت عباس رضی اللہ عنہ کی روایت نقل کی ہے یہ کیا ہے کہ اللہ تعالیٰ نے نسب سے سات رشتے حرام کیے ہیں اور سحر سے سات رشتے حرام کیے ہیں. سحر کے بھی پھر یہ آپ کو آیت تلاوت فرمایا فرما بتائی امہات کو ملا کر آیا. آگے فرماتے ہیں وجما عبد اللہ ابن جعفر بین ابنت علی بم راحت علی. عبداللہ ابن جعفر رضی اللہ تعالیٰ جو تھے جعفر تیار کے صاحبزادے, انہوں نے جمع کیا حضرت علی کی صاحبزادی اور حضرت علی کی اہلیہ دونوں کے درمیان. کیا مطلب؟ حضرت علی کی ایک اہلیہ تھی جو جن کو حضرت علی نے طلاق دی تھی یا وفات ہو گئی تھی, اور دوسری طرف حضرت علی کی ایک صاحبزادی تھی دوسری کسی اہلیہ سے. ان دونوں کو اکٹھے جمع کیا نکاح میں کس نے؟ عبداللہ ابن جعفر رضی اللہ عنہ. ارے سمجھو, تو اسے کہتے ہیں کہ اس سے بڑا چلا کہ اس طرح نکاح کرنا, اس طرح جمع کرنا درست ہے. وقال ابن سیرین لا باس بھی, محمد ابن سیرین نے فرمایا اس میں کوئی عرض نہیں. وکرہ الحسن مرتن, حسن بصری نے ایک مرتبہ اس کو برا سمجھا تھا, بعد میں کہا کہ کوئی عرض نہیں. سمجھے نا؟ وجمع الحسن عبد الحسن ابن علی بین ابنتی عم فی لیلہ, اور حضرت حسن ابن علی کے ساتھ زادے حضرت حسن نے اپنی دو چچا زاد بہنوں کو ایک ہی رات میں جمع کیا, مطلب یہ کہ ان سے بیوہ نکاح کیا دو چچا زاد بہنوں سے. تو دو چچا زاد بہنوں سے نکاح کرنے میں, جمع کرنے میں کوئی مذائقہ نہیں, کیونکہ اصول کیا ہے کہ اگر دو آرسی عورتیں جن میں سے اگر ایک کو مرد فرض کر لیا جائے تو اس کا نکاح دوسری سے حرام ہو, تو ایسے کو جمع کرنا ناجائز ہے, اور اگر آپس میں نکاح ان کا حرام نہ ہو تو چٹرزاد بہن سے نکاح جائز ہے ناجائز ہے؟ جائز ہے. تو اسی طرح اس دونوں کو جمع کرنا بھی درست ہے.
مکرہ ہو جاگر دل قطیا,
اس کو مکرو سمجھا دل قطیا, جو بھائی جو ہے قطع رحم کا اندیشہ.